لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله سبق آموز خبروں میں آج کیا کیا ہے آئیے دیکھتے ہیں
باپ نے شرارتیں کرنے پر اپنی 6 سالہ بیٹی کو تشدد کر کے قتل کر دیا
کسی اہل محلہ نے کسی کے بچے کو کچھ کہہ دیا تو انتقام کسی رشتہ دار نے کوئی ناپسند عمل کر دیا تو انتقام
مصر میں والدین کی مجرمانہ لاپرواہی اور غفلت کی وجہ سے شیرخوار بچہ بھوک سے انتقال کر گیا
سوشل میڈیا ایک ایسی دنیا ہے کہ جہاں آپ کسی کی زندگی میں اور دوسرے آپ کی زندگی میں صرف لفظی پیغامات کے ذریعے موجود رہتے ہیں
چین کے صوبے شینڈوبے کے علاقے میں کم سن بچے نے 3 منزلہ عمارت کی کھڑکی سے چھلانگ لگا دی
جن بچوں کی چھوٹی عمر میں ان کے والدین کے درمیان علیحدگی ہو جاتی ہے تو ایسے بچوں میں محبت والی کیفیت متاثر ہوتی ہے
بیوی نے شوہر سے جھگڑے کے بعد اپنی 2 سالہ بیٹی کے گلے پر چھری پھیر دی
ملک کے 2 سے 5 برس کے 13% بچے کسی نہ کسی طرح کی عملی معذوری یعنی فنکشنل ڈسیبلٹی کے شکار ہیں
قومی تہذیب و تمدن کو نقصان پہنچنے کی ایک اور وجہ موجودہ ڈیجیٹل سماجی روابط کا نیٹ ورک یعنی سوشل میڈیا بھی ہے کامیاب بننے کے لیے یہ 5 کام ہرگز نہ کیجیے
ایک تازہ تحقیقی جائزے میں یہ انکشاف کیا گیا ہے اس وقت سوشل میڈیا نفرت انگیز مواد سے بھر چکا ہے
صلو علی الحبیب صلی اللہ تعالی علی محمد مچھر یہ بھی اللہ کی مخلوق ہے اور بڑا ہی وہ کہتے ہیں نا کہ دلیر بھی یہ جانور ہے آتا ہے کان میں آواز لگاتا ہے بالکل نوٹس کرتا ہے آپ کی توجہ بھی لیتا ہے سامنے سامنے آتا ہے آپ کو کاٹتا ہے چلا جاتا ہے مچھر یہ بڑا اس میں بھی ایک عبرت ہے ایک سبق ہے مچھر میں بھی یہ بھی اللہ کی مخلوق ہے جیسے بھی کرونا ہے نظر ہی نہیں آ رہا مگر ڈر خوف مطلب یوں نارملی نظر نہیں آتا ٹھیک ہے مگر ڈر خوف کی وجہ سے جو کچھ کیفیت ہے وہ آپ جانتے ہیں ان سب میں اللہ تبارک و تعالی نے عبرت رکھی ہے سبق رکھا ہے حکمتیں ہیں بہت کچھ ہے عقل والے غور کرتے ہیں سوچتے ہیں کہ یہ سب کیا پچھلے دنوں ٹڈیوں کے تعلق سے آپ نے دیکھا ہوگا کہ غول کے غول ٹڈیوں کے آتے فصلیں کھا جاتے اور ٹڈیوں کو تو اللہ کا لشکر کہا گیا ہے مچھروں کے تعلق سے بھی ایک ہمارے پاس رپورٹ اور ویڈیو ہے آئیے وہ دیکھتے ہیں
روس میں مچھروں کے عجیب و غریب طوفان سے لوگ خوف زدہ روس کے دور دراز علاقوں میں مچھروں کے غول کے غول کچھ اس طرح دیکھے گئے ہیں کہ وہ کسی بگولے کی صورت میں سفر کر رہے ہیں اور ان میں لاکھوں مچھر منڈلا رہے ہیں روس کے مشرق میں جزیرہ نما علاقے کے نوائی دیہات کے لوگ اس موسم گرما میں ڈراؤنے مناظر دیکھ رہے ہیں علاقہ مکینوں کے مطابق ہر سال گرمیوں میں لاکھوں مچھر پیدا ہوتے ہیں لیکن اس مرتبہ غیر معمولی طور پر بڑے مچھر ہیں جو لاکھوں کی تعداد میں جمع ہو کر سفر کر رہے ہیں یہی وجہ ہے کہ اسے مچھروں کا طوفان قرار دیا جا رہا ہے ماہرین صحت کے مطابق صرف اس علاقے میں مچھروں اور اڑنے والے کیڑوں کی 100 سے زائد اقسام پائی جاتی ہیں لیکن بعض مچھر اتنے زیادہ خطرناک ہوتے ہیں کہ وہ جینز اور چمڑے کے لباس پہننے کے باوجود بھی کاٹنے کی صلاحیت رکھتے ہیں
دیکھیں 100 سے زیادہ مچھروں کی اقسام پائی جاتی ہیں یہ بھی آپ نے رپورٹ میں سنا ہے اللہ تبارک و تعالی وحدہ لا شریک ہے وہ قدرت والا ہے یہ سب اس کی مخلوق ہے اور یہ دعوت دیتی ہیں یہ چیزیں کہ اللہ تبارک و تعالی پر جو ایمان نہیں لائے وہ ایمان لے کر آئیں اور جن کا ایمان ہے رب پر ان کے ایمان کو مضبوطی نصیب ہوتی ہے غور کرنا چاہیے سبق آموز خبروں میں ہم آپ کو اس طرح کی بھی خبریں بتاتے ہیں جس میں ایک جیسے یوں تو نارمل ایسی خبریں آتی ہیں تو لوگ بڑی دلچسپی کے ساتھ دیکھتے ہیں لیکن ان سب کے پیچھے غور کرنے کی ضرورت ہوتی ہے فاعتبروا یا اولی الابصار عبرت حاصل کرو اے نظر والو اللہ تعالی ہم سب کو اچھی حسن نظر اور عبرت والی آنکھ اور سبق حاصل کرنے والی سوچ عطا فرمائے آگے بڑھتے ہیں ایک اور خبر کی طرف میں آپ کو لے کے جا رہا ہوں یہ جو خبر ہے इसका बेसिकली ताल्लुक है घरेलू झगड़ों से, ये एक खबर नहीं है। यानी मुझे जब ये खबरें मिली हैं तो ऐसा लगा जैसे कि पूरा एक पैकेज है कि ये जिस जो कुछ हो रहा है ये सब क्या है। और चूंकि एक फैमिली के मतलब हमारा भी एक अपना फैमिली मैटर, फैमिली माहौल होता है और घरों में बैठ रहकर ही उमूमन ये मदनी चैनल देखा भी जा रहा होता है। और घर में अगर सुकून है तो जिंदगी में सुकून होता है, घर में बेसुकून नहीं हो तो जिंदगी भी बेसुकून सी हो जाती है। घर का माहौल अगर खराब हो तो तबीयतें खराब हो जाती हैं, घर का माहौल सही हो तो तबीयतों में भी हशाद बशाशपन पैदा हो जाता है। औलाद के साथ वालिदैन और वालिदैन के साथ औलाद अगर सिंसियर है, अच्छे अंदाज से चल रही है, अच्छे अंदाज से जी रही है तो जीने का लुत्फ ही कुछ और होता है। नेकी, तकवा, परहेजगारी और घर में सुकून ये नसीब हो जाए, यकीन माने जिंदगी का मजा ही कुछ और होता है। आपकी सोचें बदल जाती हैं, आपके ख्यालात बदल जाते हैं, कई बीमारियों से निजात मिल जाती है। मगर इसका अगर रिवर्स हो, बेसुकूनी हो, झगड़ा हो, ना इत्तेफाकी हो, फिर तो जो जिंदगी का एक निज़ाम होता है वो बड़ा ही तबाह बर्बाद सा होता होके रह जाता है। फिर इंसान डिप्रेशन का मरीज बन जाता है, तरह तरह की परेशानियों का शिकार हो जाता है, फिर वो कुछ भी कर जाता है कि जो उसे नहीं करना चाहिए। इसमें ज़्यादातर जो मसाइल आते हैं वो सब्र की कमी और बर्दाश्त ना होना, यानी हम सब्र भी नहीं कर पाते, बर्दाश्त भी नहीं कर पाते, और उसकी वजह से जो घर में फितने फसाद, लड़ाई झगड़े, हत्ता के कत्ल तक हो जाते हैं, खुदकुशियां हो जाती हैं, बहुत सारे इस तरह के वाकयात माशरे में हो रहे होते हैं। तो इससे रिलेटेड इंशाल्लाह कुछ रिपोर्ट्स इस वक्त मैं आपके सामने बयान करूंगा। ये खबरें हैं, इबरतनाक खबरें हैं, सबक कामोश खबरें हैं, गौर करने वाली खबरें हैं। और ये खबरों को देखकर सुनकर, ये रिपोर्ट्स को देखकर सुनकर मेरी दरख्वास्त है आप सबसे, प्लीज अपने घर के माहौल को, अपने घर के रहन सहन को, अपनी आदतों का आप बिल्कुल जायजा लें। और अगर कहीं खराबियां आपको लगती हैं तो इसको दूर करें, कि ऐसा ना हो कि जो हम आपको बता रहे हैं ये अभी खबर है, यकीनन ऐसे वाकयात हुए हैं जो हम आपको बता रहे हैं, अगर ना हुए तो थोड़ी बता रहे होते, ये कोई फर्जी बातें नहीं है, ये रियलिटी है जो आज हमारी सोसाइटी में, हमारे माशरे में हो रही है। आइए उसके ताल्लुक से खबरें देखते हैं।
बाप का चिड़चिड़ापन, शरारतें करने पर 6 साल बेटी को तशद्दुद करके मार डाला। बाप ने शरारतें करने पर अपनी 6 साल बेटी को तशद्दुद करके कत्ल कर दिया। अहले मोहल्ला के मुताबिक बच्चे आपस में खेल रहे थे, शोर मचाने पर मुल्जिम गुस्से में आ गया और अपनी 6 साल बेटी को लकड़ी के टुकड़े से तशद्दुद का निशाना बनाया, जिसके नतीजे में बच्ची की मौत वाके हो गई। वाकया गुज़िश्ता जुमेरात को पंजाब में पेश आया। पुलिस के मुताबिक मुल्जिम के 6 बच्चे हैं और इसकी बीवी नाराज होकर चली गयी थी। मुल्जिम ने बच्चों को शरारतों से मना किया और बाज न आने पर तशद्दुद का निशाना बनाया। पुलिस का कहना है कि वाकये का मुकदमा दर्ज करके मुल्जिम की तलाश शुरू कर दी गई है।
देखिए कि ये जो वाकया हुआ, इस वाकये में आपको अदम बर्दाश्त, गुस्सा, चिड़चिड़ापन और बहुत सारी ऐसी चीजें नजर आएंगी। ये एक साथ खबरें भी मैं आपको दिखा सकता था, लेकिन आप एक एक करके देखें कि ये हुआ। अब आपको आइए दूसरी खबर दिखाता हूं।
मियां बीवी की लड़ाई, 9 दिन तक भूखा रहने वाला शीरखार बच्चा जां बहक। 9 दिन तक घर में तन्हा रहने वाले 4 माह के बच्चे की मौत हो गई। मिस्र में वालदेन की मुजरिमाना लापरवाही और गफलत की वजह से शीरखार बच्चा भूख से इंतकाल कर गया। मिस्र में अल किल्यूबिया गवर्नरी की पुलिस को एक घर से 4 माह के बच्चे की लाश मिली, जिसे हॉस्पिटल मुंतकिल किया गया। डॉक्टर्स ने बताया कि बच्चे की मौत मुसलसल भूखा रहने की वजह से हुई है। बच्चे के वालिद ने पुलिस को बताया कि उसकी 17 अक्टूबर को अहलिया से लड़ाई हुई, जिसके बाद बीवी सामान खरीदने का बोलकर बड़े बेटे के साथ बाजार गई, लेकिन बीवी बाजार के बजाय अपनी माँ के घर चली गई। कई घंटों के इंतजार के बाद जब अहलिया वापस न आई तो मैं भी गुस्से में घर का दरवाजा खुला छोड़कर चला गया और 9 रोज बाद वापस आया। रिपोर्ट के मुताबिक 9 रोज के बाद जब शहरी घर पहुँचा तो उसका बच्चा मुर्दा हालत में पाया गया। पुलिस हुक्काम के मुताबिक बच्चे की मौत मियाँ बीवी के झगड़े की वजह से हुई। दोनों एक दूसरे को कसूरवार करार दे रहे हैं।
तेरा कसूर, तेरी गलती, मैंने कुछ नहीं किया, मियां बीवी के झगड़े की वजह से कितनी, मतलब 9 दिन तक भूखा रहने वाला दूध पीता बच्चा ये दुनिया से चला गया। इसके पीछे वजह मियां बीवी का झगड़ा, नाराजगी, लड़ाई, गुस्सा, चिड़चिड़ापन, ये आपके सामने आया। आइए एक और रिपोर्ट देखते हैं।
शौहर की दूसरी शादी का शुबा, मां ने 2 साल बेटी का छुरी से गला काट दिया। शौहर की दूसरी शादी के शुबे पर मां ने 2 साल बेटी को गले पर छुरी चलाकर जिवा कर दिया। बीवी ने शौहर से झगड़े के बाद अपनी 2 साल बेटी के गले पर छुरी फेर दी। बीवी को शक था कि उसके शौहर ने दूसरी शादी की हुई है, जिस पर दोनों मियां बीवी में अक्सर झगड़ा रहता था। गुज़िश्ता रोज भी दोनों मियां बीवी में इसी बात पर झगड़ा हुआ था। वाकये के वक्त बच्ची के रोने की आवाज़ पर औरत का शौहर और उसके भाई आ गए, जिन्होंने बच्ची को तश्वीशनाक हालत में हॉस्पिटल मुंतकिल किया, जहाँ वो दौरान इलाज जख्मों की ताब न लाते हुए दम तोड़ गयी।
वो दम तोड़ गई। शक शुबा लड़ाई झगड़ा, यही में नजर आया आपको। तीसरी ये रिपोर्ट थी। पहले में भी एक बर्दाश्त नहीं है, झगड़ा हो रहा है, गुस्सा आ गया। दूसरी में गुस्सा आ गया, तीसरी में गुस्सा आ गया। वजह कोई भी बनती है, गुस्सा आ गया लोग आपे से बाहर हो जाते हैं। गुस्सा आ जाता है, लोग मार देते हैं। ये जेलों में जो पड़े हुए ना, इनमें से एक बड़ी तादाद का अगर आप जाके इंटरव्यू लेंगे ना, तो उनके जेलों में जाने की वजह इनका गुस्सा है, इनका बर्दाश्त ना करना है। भाई कत्ल कर देता है, बहन को कत्ल कर देता है, किसी और को कत्ल कर देता है, शोहर को कुछ हो जाता है, बीवी को कत्ल कर देता है, कुछ और हो जाता है, बच्चों को मार देते हैं। अदम बर्दाश्त, प्यारे इस्लामी भाइयों, ये जो अदम बर्दाश्त है, यानी बर्दाश्त ना होना, इससे घर टूट जाते हैं। अगर कोई इस तरह का वाकया घर में हो गया, कोई भी ऐसा वाकया घर में हो जाता है, मियां बीवी के दरमियान हो जाता है, वालिदैन और औलाद के दरमियान हो जाता है, तो उसको इजी भी तो लेना, उसको इजी लें। और अगर खुदा ना खासा अगर एक तरफ से कोई गुस्सा या बेजा जज्बातीपन जाहिर हो जाता है, ये मैं आपको एक मशवरा दे रहा हूं, मिसाल के तौर पर शौहर बेजा गुस्से में आ गए, उनका जज्बातीपन सामने आ गया, तो बीवी को चाहिए कि कूल डाउन, वो खामोश हो जाए या फिर वहां से हट जाए। या खुदा ना खास्ता बीवी अगर इस तरह करती है, दोनों को नहीं करना चाहिए, लेकिन शौहर के पास अभी भी कई जगहों पर गुंजाइश शरयन मौजूद है, वो भी शरई हुदूद के साथ मौजूद है, लेकिन बीवी के पास तो ऐसा कोई ऐसी चीज ऐसा सच नहीं है, ठीक है, मगर इंसान है, ह्यूमन एरर होता है, तबीयतों का प्रॉब्लम होता है, आगे गुस्सा, आजकल चिड़चिड़ेपन और मतलब डिप्रेशन, तो ब्लड प्रेशर और शुगर, ना जाने तरह तरह की चीजें होती हैं और बहुत सारी चीजें आ जाती हैं, तो वो आ गए। अब खुदा ना खास्ता अगर बीवी गुस्से में आ जाती है, वो मतलब के ना बोलने वाला बोलती है, बेजा जज्बातीपन दिखाती है, शोर को चाहिए अक्लमंदी समझदारी का मुजाहरा करे, हट जाए या वहीं रहे, खामोश हो जाए। ये जो शोहर करते ना, निकाल देते घर से बाहर बीवी को, याद रखिए हमारे बुजुर्गों ने वाज़ेह तौर पर फरमाया कि इस्लाह घर के अंदर रहकर होती है, घर के बाहर निकाल कर नहीं होती। घर के बाहर तो बिगाड़ पैदा हो जाता है। अगर आप किसी चीज की इस्लाह चाहते हैं, तो उसे अपने साथ अपने पास रखकर आप उसे इस्लाह कर सकते हैं। बच्चा अगर शरारती है या उसने वो बिगड़ गया है, तो उसको घर से निकाल कर सुधारा नहीं जा सकता। अगर आप बच्चे को सुधारना चाहते हैं, तो उसको घर में और अपने साथ रखें, उसको टाइम दें, वो बाहर निकलकर और बिगड़ेगा। बाहर कौन सा उसको मतलब कि ऐसा माहौल मिल जाना, बाहर के माहौल से तो बेचारा बिगड़ा होता है। ये चीजें घर में रहकर की जाती हैं, तो ये फरीकेन को चाहिए, यानी कि एक तरह से सीज फायर हो जाए। जब दोनों तरह से फायरिंग होती है ना, फिर लाशें गिरती हैं, फिर ये जंग बढ़ जाती है। एक और रिपोर्ट देखिए।
घर में मौजूद तन्हा बच्चे ने तीसरी मंजिल से छलांग लगा दी। चीन के सूबे शेंडुबे के इलाके में कम सिन बच्चे ने 3 मंजिला इमारत की खिड़की से छलांग लगा दी। वालिदैन बच्चे को घर में तन्हा छोड़कर खरीदारी के लिए बाहर गए थे और वो खेल के दौरान गैलरी की जानिब आया और खिड़की पर लटकने के बाद गिर गया। गिरने वाले बच्चे को करीब मौजूद गार्ड ने थाम लिया, जिसके नतीजे में इसकी जिंदगी बच गई। रिपोर्ट में बताया गया है कि बच्चे को हड्डी में मामूली फ्रैक्चर हुआ है।
कैसी रिपोर्ट है? इसमें मैं ये अर्ज करूंगा कि घर में इस तरह अव्वल तो बच्चे को छोड़कर जाना नहीं चाहिए, और जो बच्चे को यूं छोड़कर चले जाते हैं, उनके लिए भी बहुत बड़ा एक रिस्क है। और फिर घर में छोड़कर चले जाएं, फिर खिड़कियां इस तरह की हैं, मेरी इसमें मशवरा है कि जो इस तरह जो घर होते हैं, इनकी खिड़कियों के बाहर ग्रिल्स लगा ली जाएँ लोहे की, या कोई ऐसी चीज़ रख ली जाए कि अगर खुदा ना खासा खिड़की खुली रह जाए, तो बच्चे होते हैं, अच्छा हम सोए हुए हैं या किसी और काम में मसरूफ हैं, और बच्चे ने अगर विंडो खोल ली, खिड़की खोल ली है या खुली रह गई है, तो वो झांकने के लिए जाएगा या उसको तो नहीं समझ आएगी, बैठने के लिए जाएगा तो डर है कि वो खुदा ना खासा नीचे गिर जाए। तो चले, ये तो एक खुशकिस्मती थी कि एक नीचे कोई शख्स खड़ा था और उसने बच्चे को कवर कर लिया, अदरवाइज क्योंकि ये बनी तो मूवी है लेकिन डेफिनेटली ये कुछ ना कुछ इसके आगे पीछे हुआ ही होगा। जो हमारे पास इसकी एक पिक्चर आई है सोशल मीडिया पर भी, हो सकता ये हो, मैंने इसी बार देखी थी जो सबक आमोज खबरों के तौर पर जो मुझे वीडियोस दिखाई गई, लेकिन इसके पीछे एक सबक तो है ना सीखने को मिलता है कि बच्चों को यूं खुला छोड़ देना। बाज लोग अपने बच्चों को किचन में खुला छोड़ देते हैं, बाज लोग बाथरूम में खुला छोड़ देते हैं, हत्ता के मैं आपको मशवरा देता हूँ, छोटे बच्चे होते हैं जैसे कोमोट, अब तो कोमोट का यूज़ तो बढ़ गया है घरों में, तो कोमोट का जो इसका जो ढक्कन है ये नॉर्मली खुला होता है, तो बाथरूम भी खुले अगर रह जाते हैं, अब बच्चा है, बच्चा कोमोट में देखने की वजह से कोमोट के अंदर ना गिर जाए, बाल्टियाँ हमारे यहाँ खुली रखी हुई होती हैं, उसमें पानी भरा हुआ होता है, पानी ना भी भरा हुआ हो विषय अगर बच्चा अब झांकते हुए गिर जाए तो पानी भरा हुआ हो तो फिर बहुत मुश्किल हो जाएगी, और खाली भी हो तब भी उसके मतलब के जख्मी हो जाने का लग जाने का अंदेशा, मतलब खाली बाल्टी का क्या करें भाई, कैसे रखें, उसको उल्टी करके रखते हैं, जरूरी है कि उसको अब इसी तरह रखें कि उसके अंदर कोई गिर जाए, बाल्टी उल्टी भी तो रखी जा सकती है, बर्तन उल्टे भी तो रखे जा सकते हैं, इसी तरह गर्म चीज़ें हम नीचे रख देते हैं बच्चों के ताल्लुक से। पहले भी मैंने इस पर कुछ अर्ज करने की कोशिश की है लेकिन चूंकि इस तरह के वीडियोस जब आ जाती हैं तो एक हम रिकॉल कर लेते हैं क्योंकि हम भी भूल जाते हैं, हमसे भी गफलतें हो जाती हैं। स्त्री नीचे रख देते हैं, अभी तक वो खबरें मैं आपको कम दिखा रहा हूँ, ये खबरें नहीं आती ऐसा नहीं है, लेकिन हम कोशिश कर रहे होते हैं कुछ मतलब कि मल्टी डायमेंशन खबरों को हम आपके साथ शेयर करें, वरना तो इस तरह की खबरें जब भी एक कत्ल कर दिया, मार दिया, तो तेजाब डाल दिया, तो ये हो गया वो हो गया, हादसा एक्सीडेंट, अभी तो बहुत टाइम हुआ आपको, हमने एक्सीडेंट की तो खबरें बताई नहीं है कि कितने एक्सीडेंट हो रहे, तो नहीं एक्सीडेंट होना बंद हो गए हैं, बसें गिरना बंद हो गई हैं या घरों की बेहतियातें खत्म हो गई, नहीं अभी खबरें आ रही होती हैं, लेकिन जाहिर है कि हम भी कोशिश करते हैं कि आपको चेंज करके चीज़ें दिखाने की कोशिश करेंगे, कुछ खबरें भी हों, कुछ रिपोर्ट्स भी हों, इस तरह की चीज़ें हों। अलबत्ता घरों में प्लीज़ देख लीजिए, जैसे शादी ब्याह का मौका होता है, घर में रश लगा होता है, तो बच्चों को देखिए हॉल में, शादी में या दावतों में बच्चों को लेकर जाते हैं तो हम इधर उधर अपनी तक मसरूफ हो जाते हैं, बच्चा सड़क पर निकल जाए, बच्चा कहीं और चला जाए, बच्चा खुदा ना खासा वो हॉल में जहाँ दावत होती है वहाँ किचन की तरफ चला जाए, कोई केयर ना करे, नुकसान हो सकता है, नुकसान हो सकता है, ठीक है ना। इसी तरह एयरपोर्ट है, स्टेशन है, रेलवे स्टेशन पर लेकर गए बच्चों का केयर नहीं किया, बच्चा ट्रेन के नीचे आते आते बच गया, इस तरह की बहुत सारी चीज़ें हैं। तो अल्लाह ताला आप पर हम पर रहम फरमाए, छोटे बच्चों की बहुत केयर करनी पड़ती है, इन्हें बहुत निगहदाश्त की ज़रूरत होती है, घर से बाहर निकले खुदा ना खासा सीढ़ी से गिर जाने का डर है, नीचे का मकान है घर से बाहर निकले हादसा हो जाने का डर है, ऊपर नीचे चढ़ते उतरते डर है, छत पर चला गया, रूफ पर चला गया और वहाँ से खुदा ना खासा गिर जाने का डर है, तो ये पानी है, इलेक्ट्रिसिटी है, इस्त्री है, आयरन, इस तरह की बहुत सारी चीज़ें हैं, इसे गर्म बर्तन हैं, आग है, बहुत सारी ऐसी घर में चीज़ें होती हैं, दवाइयाँ वगैरह हैं, आज भी मतलब शैम्पू के बोतल के अंदर कुछ डाल दिया जाता है, आज भी कोल्ड ड्रिंक की बोतल के अंदर वो तेज़ाब और मिट्टी का तेल डाल दिया जाता है, उसके ऊपर कोई ऐसी अलामत भी नहीं लिखी होती, घरों में ब्लीच इस्तेमाल होते हैं, घरों में और बहुत सारे लिक्विड इस्तेमाल होते हैं जो कपड़े धोने, बर्तन धोने या साफ सफाई के लिए इस्तेमाल होते हैं, इस तरह के जरासीम कुछ दवाएं घर में पोछे वगैरह लगाने के लिए इस्तेमाल होती हैं जो खुली पड़ी हुई होती हैं। इस वक्त आप गौर कर लें जो मैं कहता जा रहा हूँ, आप सोचिए आपकी चीज़ें कहाँ पड़ी हुई हैं, दवाओं पर लिखा हुआ होता है ये दवाएं बच्चों की पहुंच से दूर रखें कि बच्चे का हाथ ना जाए, आपकी दवाइयां नीचे होती हैं, आपकी टेबलेट्स नीचे रखी हुई होती हैं, आपके सेरप नीचे रखे हुए होते हैं, ड्रॉस के अंदर रखे हुए होते हैं, बच्चा निकाले ठा करके खा जाए, बच्चे को दे के ये टॉफी वोफी है और क्या करेंगे, इस तरह की बहुत सारी टॉफियाँ आती हैं जो बिल्कुल टेबलेट और टॉफी में कोई टेबलेट और उस टॉफी में कोई फर्क ही नज़र नहीं आता, मैं जो कहना चाह रहा हूँ समझ रहे होंगे, तो बच्चा तो टॉफी समझ के खा लेगा। तो इस तरह की जो हमारी तरफ से जो गफलतें होती हैं, जो बड़ों की तरफ से जो गफलतें होती हैं, प्लीज़ उसका थोड़ा सा जायज़ा लें। अभी आप किचन का, बाथरूम का जायज़ा लें, बाथरूम کا دروازہ اگر کھلا رکھا ہے تو پھر اس کی احتیاطی تدابیر رکھیں، یا باتھ روم کا دروازہ پھر بند رکھیں کہ کوئی کسی کو کوئی بچے کو نقصان نہ ہو جائے. طرح گھر میں پانی وغیرہ رکھا ہوتا ہے، بچے سلیپ ہو جاتے ہیں، بچے کیا گھر میں بوڑھے ہوتے ہیں وہ سلیپ ہو جاتے ہیں، بوڑھے ہو جوان ہو سلیپ ہو گئے، گر گئے، خدا نہ خاصہ ہڈی وغیرہ ٹوٹ گئی، بہت تکلیف ہو جائے گی آپ کو اور ہم سب کو. یہ سستیاں ہیں ہمارے یہاں، بہت سستی کرتے ہیں ہم لوگ، غفلت کرتے ہیں، کاہلی ہے. بھائی بہن بڑے ہوتے ہیں، انہوں نے کاپیاں، پین، انک پوٹ یہ ساری نیچے رکھی ہوئی ہوتی ہیں، کلرز نیچے رکھے ہوئے ہوتے ہیں، بچہ جا کر کاپی خراب کرتا ہے پھر اس کو مارتا ہے. بھائی بچہ گھر میں ہے، آپ کاپیاں، پین، کلر، یہ انک پوٹ یہ سارا رکھیں گے، گلو رکھیں گے جو چپکانے کا غم ہوتا ہے وہ آپ نیچے رکھیں گے، اسی طرح اور بہت ساری چیزیں ہوتی ہیں جو آپ نیچے رکھیں گے. تو بچہ ہے، اس کو تو وہ بیٹھے بیٹھا ہے، اس کو تو سامان مل گیا، 10-15-20 منٹ تو بچے کی آواز آئی نہیں ہے، آپ ڈھونڈے گئے تو کہاں، پھر کمرے میں جا کے آپ نے جو چیخ ماری، آ کر کے کیا میری کاپی خراب کر دی، میرا بیڈ خراب کر دیا، میرا فرش خراب کر دیا، میرا دراز خراب کر دیے، تو میرا یہ برتن گرا دیا، تو یہ سالن گرا دیا، تو دودھ گرا دیا، تو بچے نے تو سرو کرنا ہی تھا. آپ کو بچے سے دور رکھنا چاہیے تھا ان چیزوں کو. اس میں بعض اوقات کمپاس باکس ہوتا ہے نا ہمارے جیومیٹری وغیرہ کے لیے، اس میں کچھ اس طرح کی نوکیلی چیزیں بھی ہوتی ہیں. اس طرح جو سائنس کے اسٹوڈنٹ ہوتے ہیں ان کے پاس ڈائسیکشن باکس ہوتے ہیں جس کے لیے وہ پریکٹیکل وغیرہ کرتے ہیں، تو ان کے پاس ایسا بہت ساری چیزیں ہوتی ہیں جس سے مطلب بچے کو نقصان پہنچ سکتا ہے. کائنڈلی سوچئے، میں جو کچھ عرض کرنے کے لیے جا رہا ہوں، سوچئے کہ کس اس طرح کی غفلت کی وجہ سے دنیا میں کتنے بچے خدا نہ خاصہ معذور ہو جاتے ہوں گے، کتنوں کی آنکھ ضائع ہوتی ہوگی، کسی کے کوئی پارٹ آف باڈی ضائع ہو جاتا ہوگا، کہ کوئی بے ہوش ہو جاتا ہوگا، کسی کی عقل کمزور ہو جاتی ہوگی، کس کوئی لنگڑا ہو جاتا ہوگا، خدا نہ کسی کے ہاتھ کی ہڈی ٹوٹ جاتی ہوگی، کتنے پرابلمس ہو سکتے ہیں. پھر زندگی بھر آپ دیکھ دیکھ کر خود کو کوسیں گے کہ میری غفلت کی وجہ سے یہ بچہ جیسا ہو گیا. مہربانی کریں، آج پروگرام ختم ہوتے ہی پلیز جائزہ لے لیں، ابھی بھی دیکھ لیں کہ بچہ ایسا نہیں آپ میرا پروگرام دیکھ رہے ہیں اور آپ کہہ رہے ہیں چلو سکون سے پروگرام دیکھ رہا ہوں، اور اس وقت بچہ کچن میں خوب دھمال کر رہا ہوگا، یا کسی بیڈ روم میں جا کے دھمال کر رہا ہوگا، باتھ روم میں جا کے دھمال کر رہا ہوگا. بچے کی آواز نہ آنا، یا تو سویا ہوا ہے. اچھا بعض اوقات بچے سوئے ہوتے ہیں نا بستر پر، آپ ان کو لٹا کر رکھتے ہیں، تو اب وہ اٹھ کر چلنے کا، اترنے کا، یا کرالنگ کرنے کا عادی ہو چکا ہوتا ہے، یعنی اس کے اندر اتنی ایبیلٹی آ چکی ہوتی ہے. اب بھی آپ اس کو اوپر بستر پر یا صوفے پر یا اونچی جگہ پر تخت پر سلائیں گے تو وہ اٹھے گا، اٹھتے گرے گا خدا نہ خاصہ، یا کروٹ لیتے لیتے گرے گا. اب اتنا چھوٹا بچہ نہیں رہا کہ جو کروٹ نہ لے سکے، تو بچے کو فرش پر سلا دیں. اچھا فرش پر سلائیں تو ایسا ہی ایک مطلب آپ نے اپنے 5 مہینے یا 6 مہینے یا 8-9 مہینے کا بچے کو اپنے فرش پر سلا دیا، اور پتا چلا وہیں تو 2-3 سال کا اور بچہ بھی ہے جس کو نہ سمجھ پڑے، وہ خدا نہ کہتا کہ کسی بچے کو نقصان نہ پہنچا دے. بعد وقت بچوں کو کاٹنے کی عادت ہوتی ہے، نوچنے کی عادت ہوتی ہے، مارنے کی عادت ہوتی ہے. یہ میں جو آپ کو عرض کر رہا ہوں، جن کے گھر میں بچے ہوتے ہیں نا وہ میری باتوں کو سمجھ رہے ہوں گے کہ یہ سب واقعات گھروں میں ہوتے ہیں، اور پھر اس کی وجہ سے گھروں میں لڑائیاں بھی ہوتی ہیں. جی ہاں، پھر لڑائیاں ہوتی ہیں، تیرا بچہ تو تیرا بچہ، پڑوسی کا بچہ تو پڑوسی کا بچہ، پھر یہ بچے آپس میں کچھ نہ کچھ کر دیتے، پھر یہ بڑے آپس میں لڑتے رہتے، برداشت نہیں ہے نا. اپنے بچوں کو مار دیتے ہیں تو دوسرے بچوں پہ برداشت کہاں سے آئے گا، اپنی بچی کا گلا کاٹ دیتے ہیں تو دوسروں کے بچوں پر رحم کہاں سے آئے گا، ذرا سوچیے تو صحیح. ان سب کے پیچھے ہماری غفلتیں، ہماری سستیاں، علم کی کمی اور عدم برداشت، مینرز کا نہ ہونا، رہنے سہنے کے جو عادات اور اطوار اور اخلاقیات جو ہوتے ہیں، ان سے آگہی کا نہ ہونا، اس کی معلومات کا نہ ہونا، اگر معلومات ہے تو عمل میں کوتاہی ہے، ان سب کی وجہ سے ہمارے اتنے بڑے لاسز ہوتے ہیں. اور یہ میرا خیال ہے سینکڑوں میں نہیں، دنیا بھر کا جائزہ لے تو یہ ہزاروں لاسز ہوتے ہیں. تو اپنا، اپنے آس پاس والوں کا، اپنے بچوں کا، اپنے گھر کا، خود آپ کے اپنے سامان کا خیال رکھیں. قیمتی پینے بچے ضائع کر دیتے ہیں، چیزوں کی حفاظت بھی تو کرنی ہے نا. پین ضائع کر دیا، موبائل پھینک کے توڑ دیتے ہیں. ہمارے حال میں ایک اسلامی بھائی کا موبائل ایک بچے نے اٹھا کر، اسی کے بچے نے اٹھا کر گیلری سے باہر پھینک دیا. اب جو موبائل اوپر سے نیچے گرے گا تو موبائل کھڑا تو نہیں ہو جائے گا کہ مجھے کچھ بھی نہیں ہوا. موبائل جب نیچے گرا تو پھر جو ہوا ان کے ساتھ ہوا جن کا موبائل گرا ہوگا. تو اب یہ موبائل، چارجر، بہت ساری قیمتی چیزیں ہوتی ہیں، گھڑیاں ضائع ہو جاتی ہیں. بچے کے ہاتھ پہ گھڑی آ جائے گی تو بچے کے ہاتھ پہ تو کھلونا آ گیا. تو مہربانی کریں، اپنی چیزوں کی حفاظت کریں. آپ کی چیزوں کی حفاظت کی وجہ سے آپ کے بچوں کی حفاظت رہے گی، آپ کے سامان کی حفاظت رہے گی، آپ کے گھر بار کی حفاظت رہے گی، بہت ساری چیزوں کی حفاظت رہ سکتی ہے. بچے کے ہاتھ میں یوں پین آ جاتا ہے، یہ ادھر مارا ادھر مارا، دیواریں خراب کر دی. بچوں کے ہاتھ میں کینچی آ جاتی ہے، چھری آ جاتی ہے، تو اپنا ہاتھ کاٹے گا یا پھر صوفے کا کور کاٹے گا؟ آپ بولے گا صوفہ برباد کر دیا، خراب کر دیا. تو یہ اپنے ہاتھ سے تھوڑی کا بچہ پھاڑ دے گا صوفے کا کپڑا، اس کے ہاتھ میں ایسی کوئی چیز آئی ہوگی، آپ نے کیئر نہیں کیا. بچے نے اپنا کام کر دکھایا، یا تو اپنے کو نقصان پہنچائے گا یا آپ کے گھر کے کسی سامان کو نقصان پہنچائے گا. تو ان سب کے پیچھے زیادہ تر ہماری سستی، ہماری غفلت، ہمارا اوور لک یہ شامل ہے، اور اس سے ہمیں بھی نقصان ہوتا ہے، بچوں کو بھی نقصان ہو سکتا ہے. میں امید کروں کہ آپ ان تمام تر چیزوں کو جو میں نے اوور آل آپ کے ساتھ ڈسکس کی ہے، کہ ایک بچہ اوپر سے گرا تو نیچے گارڈ نے پکڑ تو لیا، اس کا جس نے پکڑ تو لیا، لیکن اس کو بیس بنا کر اب آپ دیکھیے کہ اب آپ اپنے بچوں کے لیے، اپنے لیے، اپنے گھر کے لیے، اپنے گھر کے سامان کی حفاظت کا کیا اہتمام کرتے ہیں. نتیجہ آپ پر چھوڑتا ہوں. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد، توبوا الی اللہ استغفروا اللہ. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. ہمارے پاس ایک اور بھی خبر ہے، سبق آموز خبروں میں ہم نے اس کو شامل کیا ہے، وہ ہے دنیا میں معذور بچوں کے تعلق سے. ایک ہمارے پر رپورٹ تیار ہے، انشاءاللہ پہلے آپ کے ساتھ میں رپورٹ شیئر کروں گا، اس کے بعد انشاءاللہ میں ڈاکٹر صاحب سے پل پر ہم ڈسکس کریں گے اللہ نے چاہا تو. توجہ کے ساتھ اس رپورٹ کو بھی دیکھیے، اور اس کے ریلیٹڈ جو انشاءاللہ ہم آگے گفتگو کریں گے تو اس ڈسکشن میں بھی شامل رہیے گا. آئیے دیکھتے ہیں.
ملک میں 2 سے 5 سال کے 13% بچے عملی معذوری میں مبتلا، رپورٹ. پاکستان میں غذائی قلت اور اس کے اثرات پر قومی سروے 2018 کی رپورٹ سامنے آ گئی ہے. اس رپورٹ میں انکشاف کیا گیا ہے کہ ملک کے 2 سے 5 برس کے 13% بچے کسی نہ کسی طرح کی عملی معذوری یعنی فنکشنل ڈسیبلٹی کے شکار ہیں. یہ معذوری ذہنی یا جسمانی ہو سکتی ہے اور اس کی شدت کے کئی درجے ہو سکتے ہیں. رپورٹ کے مطابق 5 سال کی عمر کے ہر 10 میں سے 4 بچے اپنے قد سے چھوٹے رہ گئے ہیں. اس طرح 5 سال کی عمر کے ہر 10 میں سے 2 بچے اعضاء کے ضیاع کا شکار ہیں، یعنی ان بچوں کے ہاتھ پیر وغیرہ ٹھیک سے نمو پذیر نہیں ہو پاتے. 20 اکتوبر 2020 کو کئی اداروں کی جانب سے تیار کردہ نیشنل نیوٹریشن سروے رپورٹ وزارت صحت کے اعلیٰ سطحی اجلاس میں پیش کی گئی. رپورٹ میں کیے گئے اس انکشاف پر تشویش کا اظہار کیا گیا کہ ملک کی خواتین اور بچوں میں غذائیت قابل قبول سطح سے بھی بہت نیچے ہے، جسے خطرے کی گھنٹی قرار دیا جا سکتا ہے.
اللہ تعالیٰ آپ کی اور ہم سب کی اولاد کی حفاظت فرمائے. یہ چونکہ ایک بڑا سینسیٹیو ٹاپک ہے، اور میں نے ہمارا مشورہ ہوا تھا کہ ہم ڈاکٹر صاحب سے انشاءاللہ اس حوالے سے کچھ مشاورت کریں گے، اور دعوت اسلامی اس حوالے سے آگے کیا کرے گی اس کے تعلق سے بھی ہم آپ کو انشاءاللہ بتائیں گے. ایک کام کرتے ہیں، پہلے ہم دعوت اسلامی کا کی جو آگے اس معاملے میں ہمارے جو کوششیں ہیں، ریہیبلیٹیشن سینٹر جو دعوت اسلامی قائم کرنے جا رہی ہے بچوں کے تعلق سے، وہ کیا ہوگا، کیسے ہوگا، اس کی ایک ویڈیو پریزنٹیشن دیکھتے ہیں جو انشاءاللہ ان قریب ہم کھولیں گے. اور پھر انشاءاللہ ڈاکٹر سلمان سے ہم نے کوشش کرنی ہے کہ انشاءاللہ اسے ریہیبلیٹیشن سینٹر کے تعلق سے بھی، اور یہ جو ٹاپک ہے بچوں کا، اس کے تعلق سے بھی انشاءاللہ ان سے کوئی ڈسکس کریں گے. جی
مجھے گھر کے آنگن میں کھیلتے بچے بہت اچھے لگتے ہیں، لیکن چاند ستارے وہ کبھی بول نہیں سکے گا، وہ زندگی پر مجھے بابا کہہ کر نہیں پکار سکے گا. میں اسے کیا کہوں، کیسے پکاروں؟ वो तो मेरी आवाज भी नहीं सुन सकता। मुझसे कहा गया ये माजूर बच्चा है, मैं फिक्रों अंदेशों में गुम हो गया। दुनिया में 7 करोड़ लोग ऐसे हैं जिनमें से सिर्फ 17% को तालीम मयसर है। 1.5 मिलियन बच्चे बहरे हैं, 2% से भी कम स्कूल जाते हैं। लाखों वालिदैन अपने बच्चों से बात नहीं कर सकते। लेकिन मेरी सोचों का तसलसल टूटा, एक उम्मीद जागी। फैजान रिहैबिलिटेशन सेंटर, अब मेरा बच्चा भी बनेगा कामयाब और इंशा अल्लाह जिंदगी में आगे बढ़ता ही चला जाएगा। फैजान रिहैबिलिटेशन सेंटर मेरी उम्मीदों का मरकज बन गया।
नेक्स्ट
लिप
टीथ।
ये मंसूबा तरक्याती तौर पर स्पेशल बच्चों की बहाली के लिए है। हमारे यहाँ प्री स्कूल निसाब के साथ साथ कुरान पाक की तालीम और इस्लामी तरबियत भी दी जाएगी। इसके अलावा ऑक्यूपेशनल थेरेपी, रिमीडियल थेरेपी, स्पीच थेरेपी, बिहेवियर थेरेपी, मॉन्टेसरी एजुकेशन, माहिर ट्रेनर की खुसूसी तवज्जा और उम्दा अकोमोडेशन में पढ़कर ये बच्चे बढ़ेंगे जिंदगी की दौड़ में आगे। फैजान रिहैबिलिटेशन सेंटर का अज़्म, हम मिलकर अंधेरों में चिराग रोशन करेंगे। हम बनाएंगे हियरिंग इम्पेयर्ड और इंटेलेक्चुअली चैलेंज्ड बच्चों को तालीम याफ्ता भी और तरबियत याफ्ता भी मुआशरे का महज़्ज़ब फर्द। ऑनलाइन रजिस्ट्रेशन के लिए www.faizanrehab.com विजिट कीजिए और अपने बच्चे या बच्चे की रजिस्ट्रेशन को यकीनी बनाइए। फैजान रिहैबिलिटेशन सेंटर, दावत इस्लामी।
इंशाल्लाह ये बस अब जल्द ही इसका आगाज होने जा रहा है। आखिरी मराहिल में इसकी तैयारियां हमारी जारी है। बहुत पुराना प्रोजेक्ट था और काफी अरसे से हम इसको स्टडी कर रहे थे। ए रजा, हर काम का एक वक्त है, दिल को भी आराम हो ही जाएगा। डॉक्टर सलमान इस वक्त हमारे साथ टेलीफोन लाइन पर है। डॉक्टर सलमान, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु।
वालेकुम सलाम व रहमतुल्लाहि व बरकातुहु।
आपकी सेहत कैसे है डॉक्टर सलमान?
अल्हम्दुलिल्लाह।
दो अलग टॉपिक हैं, एक तो ये जो बच्चों के साथ जो सिचुएशन होती है इसके ताल्लुक से मैं चाह रहा था कि मेडिकली डिस्कशन की जाए कि क्या ये बच्चे जो हैं, क्योंकि इस वक्त जो मेरे सामने जो रिपोर्ट्स हैं, जो यहाँ बयान भी किसी हद तक हुई हैं कि पाकिस्तान समेत दुनिया भर में 30 करोड़ अफराद जिस्मानी तौर पर माजूर हैं, जिनमें से 80% का ताल्लुक तरक्की पजीर ममालिक से है। पाकिस्तान भी तरक्की पजीर ममालिक में शामिल है और आलमी इदारे की रिपोर्ट के मुताबिक दुनिया की 30 करोड़ आबादी माजूर अफराद पर मुश्तमिल है, जिसमें पाकिस्तान में 1.8 करोड़ अफराद जिस्मानी, जहनी, नाबीना और बोलने सुनने से माजूर हैं। तो ये जो चीजें हैं, तो एक तो ये कि क्या इसके जो रीजंस हैं डॉक्टर सलमान, इस एक तो एक होता है कि चले जो क्या हमारी अपनी भी कोई इसमें कोताहियां होती हैं?
ऐसा जैसे भी आपने बयान फरमाया है, इसमें असल में कैटेगरीज होती हैं। जैसे कुछ फैमिलीज के अंदर मौरूसी बीमारियां मौजूद होती हैं तो पहले तो वो स्क्रीन आउट, रूल आउट कर लें कि कुछ फैमिलीज के अंदर कुछ बीमारियां रन कर रही हैं, बच्चों के अंदर आ जाती हैं। डाउन सिंड्रोम जिसमें से बहुत मशहूर है, इसमें बच्चों की जहनी सलाहियत भी खराब होती है, फिजिकल एबनॉर्मलिटी भी होती है। उसके बाद जब सेकेंड स्टेज आता है, जब वालदा अपनी प्रेगनेंसी के दौरान आता है, मेन डैमेज का जो ड्यूरेशन है वो ये है कि जब वालदा का जो प्रेगनेंसी का जो ड्यूरेशन है ये कमोबेश 9 माह होता है। इस 9 माह के दौरान में वालदा की न्यूट्रिशनल डेफिशिएंसी, जैसे विटामिन ए की कमी हो गई है, फॉलिक एसिड की कमी हो गई है, तो इन मल्टीविटामिन के से सादे छोटे छोटे सादे मल्टीविटामिन है जो इजीली मार्केट के अंदर अवेलेबल है, डाइट की वजह से भी मिल जाते हैं, इनकी वजह से बच्चों के अंदर माजूरी पैदा हो जाती है।
खाने पीने के ताल्लुक से, गिजाई कमजोरी के ताल्लुक से आप बयान कर रहे हैं?
जी ऐसा, ये वालदा जब अपनी प्रेगनेंसी के दौरान है
तो उसमें तो उसका वेजिटेबल का इस्तेमाल, फ्रूट का इस्तेमाल, इस तरह की दीगर चीजों का इस्तेमाल भी अगर काफी कम है और ऑलरेडी ये भी वीक होगी अगर माँ भी, तो पॉसिबिलिटी है कि बच्चे को ये चीजें नेगेटिव इफेक्ट लाएं, क्या ये कहना चाह रहे हैं आप?
बिल्कुल बिल्कुल, मैं यही अर्ज करना चाह रहा था।
ठीक
है, ड्यूरिंग प्रेगनेंसी
ओके ओके,
वालदा के खाने पीने की बेहतियातियां या खाने पीने की कमी ये बीमारियां पैदा कर सकती है। फिर जो बच्चा पैदा हो जाता है और वालदा प्रेगनेंसी के दौरान जिस माहौल में रह रही होती है या उसका रिलेशनशिप उसके शोहर के साथ कैसा होता है, उसके असरात भी आने वाले बच्चे के अंदर आते हैं। अब जैसे बच्चा पैदा हो गया, अब एक बहुत मशहूर बीमारी हमारे उसमें कहलाई जाती है अटेंशन डेफिसिट हाइपर एक्टिविटी डिसऑर्डर, तो ये वो बच्चे हैं जिनके वालदेन के अंदर डिस्प्यूट होता है या वालदा को ही निगलेक्ट किया ड्यूरिंग द प्रेगनेंसी, तो उसके बाद ये बच्चों के अंदर प्रॉब्लम आ गई। अब ये जो जितने भी आपने अभी सारी खबरें सुनाई हैं, इसमें तो हमें नजर आ रहा है कि किसी ना किसी तरीके से बच्चों को निगलेक्ट किया जा रहा है।
ADHD एक बड़ा इशू बनने हुआ है जो सर, जो इस वक्त आप कह रहे हैं।
जी सर, ADHD को जरा तफसील से अगर हम देखेंगे तो उसमें बच्चे की डाइट का भी बहुत बड़ा रोल है।
ओके ओके,
जैसे कोल्ड ड्रिंक, चाय का इस्तेमाल, जूस का इस्तेमाल, चिप्स का इस्तेमाल बच्चों का अगर शुरू कर दिया जाए तो इसमें ब्रेन स्टिमुलेंट होते हैं जो बच्चों को बहुत ज्यादा हाइपर एक्टिव कर दे, तो इसकी वजह से ये प्रॉब्लम आ जाता है।
ओके,
एक इशू होता है सब साइकोलॉजिकल नेगलेक्ट जिसको कहलाया जाता है, जैसे भी माँ बाप ने बच्चे को घर में अकेला छोड़ के चले गए, ये तो हो गया फिजिकल नेगलेक्ट, ये जाहिरी तौर पर नजर आ रहा है। एक होता है साइकोलॉजिकल, यानी बच्चा एग्जिस्ट कर रहा है घर में, माँ बाप भी उसके साथ है लेकिन माँ बाप की तवज्जो उसके साथ नहीं है।
जैसे आजकल सोशल मीडिया पर माँ बाप बिजी है और बच्चा इंतजार कर रहा है कि वालिदैन मुझे कब टाइम देंगे।
जी हाँ सर, इसको
एक एग्जांपल मैंने बयान की,
बिल्कुल सही आपने ये बयान फरमाया।
ओके ओके,
ये साइकोलॉजिकल नेगलेक्ट के अंदर चले जाता है और फिर इसके बाद इसके बिहेवियर में तब्दीलियां आ जाती है, खाने पीने का अंदाज बदल जाता है, नींद का पैटर्न बदल जाता है, फिर इसमें तरह तरह की एक्टिविटी जनरेट हो जाती है, तो ये नॉर्मल से थोड़ी एबनॉर्मल एक्टिविटी की तरफ जाने लग जाता। तो इसी तरह से बहुत सारी ऐसी बीमारियां अब चूंकि डायग्नोज हो चुकी हैं, दावत इस्लामी ने भी ये स्टेप ले लिया है।
आप ये कहना चाह रहे हैं डॉक्टर सलमान कि एक तो वो बच्चे होते हैं जो पैदाइशी माजूर होते हैं, वो एक अलग टॉपिक है, वो उसका भी बाजों का ताल्लुक माँ स्पेशली माँ की कुछ कमजोर मामला से होता है जो एट द टाइम इसको कहते हैं कि हाँ। दूसरा आप ये कहना चाह रहे हैं कि बच्चा तो नॉर्मल उसकी बर्थ होती है लेकिन वालिदैन की तरफ से उसको इग्नोर करना या इस तरह की और 10 चीजें होती हैं जिसकी वजह से वो नॉर्मल से एबनॉर्मलिटी की तरफ वो मूव कर रहा होता है और आहिस्ता आहिस्ता वो फिर उसके अंदर वो चीजें पैदा हो जाती हैं जो फिर उसको इस तरफ लेके जाती है। मैं सही समझ रहा हूँ आप जो कहना चाह रहे हैं?
बिल्कुल सही, ऐसा आप बिल्कुल सही बजा फरमा रहे हैं। इसको हम लोग बोलते हैं साइकोलॉजिकल निगलेक्ट बोला जाता है कि बच्चे पे वो तवज्जो नहीं दी गई। अब इसी वजह से डिफरेंट डिफरेंट इदारे खुल गए हैं जो बच्चों को स्पेशल थेरेपीज दी जाती है। अब फैजान रिहेबिलिटेशन भी इसी तरह का एक इदारा है जिसमें वो बच्चे जिनमें बोलने की सलाहियत नहीं है या सुनने की सलाहियत नहीं है तो इनमें स्पीच थेरेपी के जरिए बोलने की सलाहियत इम्प्रूव करना, इसके अंदर रेमेडियल थेरेपी मौजूद है। रेमेडियल थेरेपी के अंदर खास ये है कि बच्चे की जो रोजमर्रा की जो एक्टिविटी जो नहीं कर सकते वो करने की सलाहियत इम्प्रूव की जाती है। ऑक्यूपेशनल थेरेपी और फर्स्ट लाइन ऑफ मैनेजमेंट में यहाँ पे मेंशन किया हुआ है बिहेवियर थेरेपी। अगर इन थेरेपीज को देखा जाए तो ये हर बच्चे के लिए जरूरी है लेकिन हर बच्चे के लिए जरूरी नहीं है, ये सिर्फ उन बच्चों के लिए जरूरी है कि जो किसी माहिर नफ्सियात से डायग्नोस्ड हो गए, इनके अंदर कोई एबनॉर्मलिटी है या इनके अंदर कोई प्रॉब्लम है, नॉर्मल बच्चों से के साथ ये कोप अप नहीं कर पा रहे, तो इनको इस तरफ लेके आया जाएगा।
डॉक्टर साहब, मैं एक बार फिर थोड़ा सा समझने के लिए या नाजरीन के लिए मैं एक सवाल अर्ज करूंगा आपसे कि एक तो मैं नाजरीन से अर्ज करूँ, अभी अभी जो हमारी जो प्रेजेंटेशन वीडियो देख रहे हैं, ये रिहेबिलिटेशन सेंटर दावत इस्लामी का नहीं है, ये जनरल जो रिहेबिलिटेशन सेंटर बने हुए हैं वहाँ जो कुछ हो रहा होता है हमने उसकी वीडियो कुछ नेट से कोई यहाँ वहाँ से शायद आई थिंक इफ आई एम नॉट रॉन्ग उठाकर हमने एक पैकेज बनाने की कोशिश की है ताकि आपको पता चले कि ये रिहेबिलिटेशन सेंटर क्या होता है। ये बहाली का सेंटर, रिहेबिलिटेशन सेंटर यानी बच्चों की चाइल्ड रिहेबिलिटेशन सेंटर जिसको हम कह लें, बच्चों की बहाली का सेंटर है, उनको रिहेबिलिटेट किया जाता है, उनको दोबारा बहाल करने की कोशिश की जाती है। तो ये एक्चुअल ये दावत इस्लामी जो खोलेगी रिहेबिलिटेशन सेंटर, ये उसकी दरो दीवार या ये उसका माहौल नहीं है, ये सिर्फ आपको बताया जा रहा है कि ये इस तरह का होगा, फिर हमारे एक अपने जो भी एक अंदाज होंगे वो होंगे ताकि एक थोड़ी सी कंफ्यूजन ना रहे कि चाहिए होगा, लेकिन आपके सामने के एक मॉडल है, इसी तरह की चीजें होती हैं, लेकिन दावत इस्लामी अपने अंदाज के साथ इंशाल्लाह एक अल्लाह ने चाहा तो आपको वहां भी एक इंफरादियत, रब ने चाहा तो मिलेगी। नंबर वन, ये तो मैंने एक जो वीडियोस के तहत आपको अर्ज कर दिया। दूसरा, मैं डॉक्टर सलमान आपसे एक ये क्वेश्चन करना चाह रहा था कि क्या ये होता है कि बच्चा माजूर होता नहीं है, मतलब डिसेबल होता नहीं है मेंटली तौर पर या बोलने के तौर पर या इस तरह के तौर पर, लेकिन वालिदैन को ये शायद समझ आ जाती है, इनको कह दिया जाता है कि आपका बच्चा तो ये हो गया और वो उसे उठाकर रिहेबिलिटेशन सेंटर में दाखिल करवा देते हैं, बाद में पता चलता है कि बच्चा ऐसा था नहीं मगर वो आने के बाद अब ऐसा हो गया इन बच्चों में रहकर, क्या ऐसा भी पॉसिबल है?
यह सब अक्सर बच्चों में ऐसा ही देखा जाता है कि वो पेरेंट्स जो अपने बच्चों के ऊपर तवज्जो नहीं देते, एक फिजिकल तवज्जो यानी उनके साथ एक्टिविटी नहीं रखते, बच्चों के साथ बातचीत नहीं करते और फिर इनकी गिजा का खास ख्याल नहीं रखा जाता, तो इनमें डिफरेंट तरह की बीमारियां भी पैदा हो जाती हैं, यानी नॉर्मल बिहेवियर से हट के चीजें आ जाती हैं। तो फिर इनको जो कंप्लेन मिलती है वो मिलती है कि बच्चा सो नहीं रहा या कद कम है या वजन कम है, तो ये किसी ना किसी डॉक्टर के पास लेके चले जाते हैं, वो माहिर नफ्सियात की तरफ भेज देता है, हालांकि ये बच्चा नॉर्मल है, इसके अंदर सारी सलाहियत है। एक बीमारी कहलाती है डिलेड डेवलपमेंटल डिसऑर्डर, ये बच्चा अपने हर बच्चे की अपनी ग्रोथ का लेवल है,
ओके,
तो वो अपने लेवल के साथ वो ग्रो कर रहा होता है, लेकिन पेरेंट्स की अपनी एक्सपेक्टेशन होती है कि मेरा बच्चा इस ट्रैक पे जाए और इस तरीके से जैसे कंपैरेटिव एनालिसिस के ऊपर लेके चल रहे होते हैं। अमूमी तौर पे अक्सर बच्चे नॉर्मल होते हैं, उन्हें ज्यादा तवज्जो दी जाए वालिदैन की तरफ से तो ये बच्चे इम्प्रूव करना शुरू हो जाते हैं।
गुमसुम, जैसे गुमसुम रहता है तो माँ बाप समझते हैं नफ्सियाती मरीज हो गया या वो चिड़चिड़ापन और ज्यादा मतलब वो कहते हैं ना कि ओवर रिएक्ट कर रहा होता है, हाइपर एक्टिव हो जाता है, तो इस तरह की चीजें जब बच्चे में आ जाती है तो फिर कोई शायद इनको गाइड कर देता होगा कि आपके बच्चे को आप थोड़ा सा नफ्सियात या इस तरह के इदारे में दाखिल करवा दें, हालांकि वो ट्रीटमेंट इदारे में होने के बजाय आपके घर में अच्छा होता है, इदारे में तो उसके और खराब हो जाने का डर है, आपके घर में क्योंकि वहां पर बच्चा तवज्जो चाह रहा है वालिदैन की ना कि इदारे की, इदारे में तो इस तरह के और बच्चे देखेगा तो बच्चे को तो वो क्योंकि वो ऐसा है ही नहीं जैसा आप समझ रहे हैं, मगर वो खुदा ना कहता ऐसा हो ना जाए जैसा कि आप तस्वुर भी नहीं कर सकते। तो मेरी तो इसमें मशवरा यही है क्योंकि डॉक्टर सलमान से इस मौजू पर पहले बहुत पहले एक डिस्कशन हुई थी तो वहां से मुझे ये सवाल समझ में आई कि मतलब कई बच्चे ऐसे हुए हैं जो उस इदारे के लिए क्वालिफाई नहीं करते, इदारे के लिए नहीं है, उनको सिर्फ वालिदैन की तवज्जो, वालिदैन की शफकत, वालिदैन की मोहब्बत और वालिदैन की तरफ से घर के अंदर एक होम ट्रीटमेंट एक स्लाइटली सा हो जाए तो इंशाल्लाह बच्चा जो जिस्म जा रहा है वो रिकवर हो जाएगा। एम आई राइट डॉक्टर सलमान?
बिल्कुल ऐसा, बिल्कुल आपने बजा फरमाया। मेन जो फैक्टर है वो वालिदैन, बच्चे को वालिदैन की तवज्जो ही चाहिए होती है और बोलने जैसे स्पीच थेरेपी, ऑक्यूपेशनल थेरेपी, ये सारी वो चीजें जो कोई और सिखाएगा उससे बेहतर वालिद वालदा ही इसको सिखा सकते हैं।
ठीक है, और कुछ डॉक्टर सलमान अभी इस हवाले से रिहेबिलिटेशन सेंटर जो दावत इस्लामी का खुलने जा रहा है उसके ताल्लुक से हमारे नाजरीन को कुछ आप कहना चाहें?
अच्छा, दावत इस्लामी के तहत जो फैजान रिहेबिलिटेशन खुल रहा है उसमें अल्हम्दुलिल्लाह ये सर्विसेज प्रोवाइड की गई हैं कि ऐसे बच्चे जिनको आपको लगता है कि एबनॉर्मल है, तो आपकी फ्री स्क्रीनिंग, यानी फ्री स्क्रीनिंग से गुना फ्री असेसमेंट करके आपको बता दिया जाएगा कि आपके बच्चे में ऐसी कोई प्रॉब्लम नहीं है। अगर ऐसी कोई प्रॉब्लम डायग्नोस्ड हुई, स्किल्ड स्टाफ मौजूद है हमारे पास जो पूरी असेसमेंट करेगा आपके बच्चे की, और अगर लगा कि इसको इसकी प्रॉब्लम है तो वो भी किसी कंसर्न डॉक्टर से रब्ता करके मुस्तन डायग्नोसिस के बाद फिर ये जो थेरेपीज हैं वो रिकमेंड की जाएंगी।
यानी हम उसी वक्त देंगे जब हमें भी लगेगा कि ये बच्चा इस वक्त इदारे में दाखिल होने की मतलब के है, अदरवाइज हम कोशिश यही करेंगे कि अगर ऐसी कोई चीज नहीं है तो उसको ना लिया जाए, यही है।
बिल्कुल,
और उसको उसके वो नॉर्मल ट्रीटमेंट की तरफ हम आपको एडवाइस करेंगे, क्योंकि डेफिनेटली ये इसके अपने एक्सपेंसेस होंगे जो इंशाल्लाह हम आपसे शेयर करेंगे, लेकिन ये आप भी समझ सकते हैं दावत इस्लामी का जो भी इदारा होगा वो प्रोफेशनल तो होगा और कमर्शियल भी हो, ये जैसे कि फीसें वगैरह हो रही होती हैं, लेकिन इस तरह का नहीं होगा कि हमारा मकसद खुदा ना खास्ता वालिदैन के साथ कोई इस तरह का पैसे बटोरना या ये करना होगा। और कई इदारे ऐसे होते हैं जो बहुत अच्छी तरीके से चल रहे होते हैं और हमदर्दी में चल रहे होते हैं, जो भी इस तरह के आशिकाने रसूल के इदारे काम कर रहे हैं और हमदर्दी कर रहे हैं, खैरख्वाही कर रहे हैं, हम दुआ करते हैं अल्लाह ताला उन्हें भी शादो आबाद रखे, उन्हें भी फलता फूलता रखे, इन्हें भी मजीद उम्मत की दुखों को कम करने की सादत अता फरमाए, हम भी इंशाल्लाह इस तरफ जाने की कोशिश करें। कुछ और फरमाएंगे डॉक्टर सलमान?
अब इसमें अल्हम्दुलिल्लाह ये फ्री स्क्रीनिंग वाला जो हमने इंट्रोड्यूस किया है, इसके साथ साथ हमने बच्चों की न्यूट्रिशनल डाइट की इवेल्युएशन का सेक्टर भी इंट्रोड्यूस किया है।
क्या होता है ये?
जैसे अब कुछ वालिदैन को लगता है कि उसके उनके बच्चे की वजन कम है, या वालिदैन को लगता है उन बच्चे की हाइट कम है, तो उसकी एज के हिसाब से इनको गाइड किया जाएगा कि आपके बच्चे को इस डाइट की जरूरत है या ये डाइटरी डेफिशिएंसी है या ये मेडिकल प्रॉब्लम है, तो वो भी इंशाल्लाह अज़्ज़ोजल इनको गाइडेंस भी दी जाएगी और इनकी प्रॉपर मेंटल और फिजिकल हेल्थ और फिटनेस प्रोवाइड करने के लिए हर तरह की मेडिकल फैसिलिटी।
तो डॉक्टर सलमान, एक बच्चा जो बोल नहीं सकता, वालिदैन को ऐसा लगता है कि इसको हम ले आए, तो क्या हमारे यहाँ ऐसा होगा कि जिसको आपने स्पीच थेरेपी का नाम दिया है तो उस बच्चे को कोशिश की जाएगी कि उसको उसके अंदर बोलने की सलाहियत पैदा हो अल्लाह ताला अगर चाहे तो?
आई सब जैसे जो बच्चा अगर बोल नहीं सकता तो इसको पहले असेसमेंट में होती है कि वो ना बोलने की क्या क्या वजूहत है।
ओके,
तो उसके बाद असेसमेंट के बाद अगर ऐसा लगता है ये बच्चा बोल सकता है लेकिन बोल नहीं पा रहा,
ओके ओके सही,
तो इसको फैसिलिटेट किया जाएगा, उसको जैसे इसको नाम दे दिया स्पीच थेरेपी। और इसी तरह हम ऐसे बच्चे जो बोल सकते हैं या बोल नहीं पा रहे उनको कुरान करीम की तालीम भी देंगे इंशाल्लाह अज़्ज़ोजल। और
डेफिनेट दावत इस्लामी का जब इदारा कायम हो रहा है तो उसमें अखलाक, शरीयत, सुन्नत और दीन की जो तालीम है वो उसको तो बुनियादी पहलू होगा, लेकिन इसके साथ साथ जो दीगर जो एक एकेडमिक जिसको वर्ल्डली एजुकेशन के साथ हम कहते हैं इंशाल्लाह, उसे दारुल मदीना हम ऑलरेडी चला ही रहे हैं, तो वो मगर इसको भी इंशाल्लाह हम इस तरह लेकर चलेंगे। कोशिश होगी कि ये एक बेहतर तरीके से प्रोफेशनल तरीके से चले, ये यूं समझिए कि एक तजर्बाती तौर पर दावत इस्लामी ये पहला फैजान रिहैबिलिटेशन सेंटर कराची में इस वक्त हम खोलने के लिए जा रहे हैं इंशाल्लाह। अच्छा, हमने जो ये अनाउंस किया हुआ है तो क्या हमारे पास रजिस्ट्रेशन शुरू हो चुकी है डॉक्टर सलमान?
ये सब अल्हम्दुलिल्लाह रजिस्ट्रेशन हो गई है, काफी इस्लाम भाई उन्होंने रजिस्ट्रेशन भी करा ली है और काफी इस्लाम भाई अपनी कॉल्स भी कर रहे हैं, तो जो जो पेशेंट रजिस्टर्ड हो चुके हैं उनको फिर अब टाइम दिया जा रहा है कि आपका इस दिन पे असेसमेंट होगा,
जायजा तजिया करेंगे, एक उसका एक मेडिकली या फिजिकली उसका एक एग्जामिन होगा कि वो किस तरह है। मैं कराची के अलावा की बात कर रहा हूँ कि हर एक को लगेगा कि ये मदनी मरकज को किसी भी इस्लामी भाई को यूं बराह रास्त आप बोले कि ये दावत इस्लामी के निगरान और जिम्मेदारान की मुशावरतों के बाद, क्योंकि एक तंजीम ये इदारा कायम करने जा रही है, तो एक हमारे अपने SOPs और एक डिसिप्लिनरी तरीकेकार के मुताबिक हम चलने की कोशिश करते हैं, तो इंशाल्लाह ताला कोशिश करेंगे कि ये कराची समेत दीगर शहरों में और दीगर शहरों के साथ साथ बैरून मुल्क हम इस फैजान रिहैबिलिटेशन सेंटर को जल्दी खोल लें। लेकिन जाहिर है कि इसमें बच्चे तो बहुत होंगे, جیسے ابھی آپ کے سامنے ہم نے ایک بیان کیا کہ 30 کروڑ افراد, اب اس میں بڑے چھوٹے سب شامل ہیں, لیکن اس میں تو ہم بچوں کو لے رہے ہیں ڈاکٹر سلمان
جی. ایسا 3 سال سے لے کے 8 سال تک کے بچے ہم
3 سے 8 سال کے بچوں کو اس وقت لے رہے ہیں. پھر کہتے ہیں کام وقت کے ساتھ ساتھ پھر ہم یہ دیکھتے رہیں گے جس جس طرح یہ کس طرح آگے لے کر چلنا ہے, ہو سکتا ہے آگے جا کر وہ بھی کھلے جو بڑوں کا ہوتا ہے, انہیں پھر مزدوری سکھائی جائے, انہیں کوئی پروفیشن سکھایا جائے, انہیں اس طرح قابل بنایا جائے تاکہ یہ اپنے ہاتھوں سے کما کر خود ہی کھا سکے اور کما سکے اور اپنے گھر بار کا یہ حصہ اس طرح پراپرلی بن سکے. ڈاکٹر سلمان آپ ہمارے ساتھ اسٹے کریں, ایک کال لینی ہے آپ کی موجودگی میں. جی
میرا سوال یہ ہے کہ یہ فیضان ریہیبلیٹیشن سینٹر کی اوپننگ کب ہوگی, اور اس کے لیے میں نے کافی کوشش کی ہے, اور میں خود بھی سی پی چائلڈ معذور بچوں کے لیے کام کرتا ہوں, اور میں چاہتا ہوں کہ اس ادارے کے ساتھ کسی طریقے سے میں فی سبیل اللہ کچھ کام کر سکوں, اور اس میں میں اپنی بچی کا داخلہ کرانا چاہتا ہوں, تو اس کے لیے میری رہنمائی کیجیے گا.
جی ڈاکٹر سلمان,
ایسے اس کے لیے آن لائن ہمارا رجسٹریشن سیکٹر موجود ہے گے, یہاں پہ کال نمبر بھی موجود ہے, ان پہ اس نمبر پہ کال کر کے آپ اپنی رجسٹریشن بھی کرا دیں, اور پھر وہاں پہ جو آپ سے رابطہ کرایا جائے گا اور آپ کو وقت دے دیا جائے گا, اس وقت پہ آ کے آپ اپنا.
ہمارا جو پرومو چلا تھا اس پرومو کے اینڈ میں آئی تھنک یہ پوری ہم نے ڈیٹیل دی ہوئی ہے رجسٹریشن کی, یہ جیسے رجسٹریشن پروسیس ہے تو یہ ہے, اور یہ کہاں سے ملے گا یہ سارا؟
اس کی ویب سائٹ ہے فیضان ریہیبلیٹیشن سینٹر.
بہت اچھی بات آئی کہ اگر کوئی اس حوالے سے اپنی خدمات اپنی سروسز دعوت اسلامی کو دینا چاہ رہے ہیں تو وہ بھی ہم سے اس پر رابطہ کر لیں, کیونکہ ڈیفینیٹلی اسی طرح بہتر رہے گا تاکہ ایک آفیشلی اور ایک پروفیشنلی رابطے کا رہے. تو www مطلب یہ جیسے فیضان ریہیبلیٹیشن سینٹر دعوت اسلامی, تو فیضان ریہیب ڈاٹ کام یہ ہمارا ویب سائٹ کا ایڈریس ہے, یہ لکھیں اور اس پہ جو ڈیٹیل ہے وہ ڈیٹیل کو آپ فلفل کریں اور ہمیں اپنی اپلیکیشن آپ سبمٹ کر دیں. تو بچوں کے تعلق سے ہو یا آپ کی اپنی خدمات یا سروسز کے تعلق سے ہو یا کسی بھی اس حوالے سے مشورہ بھی دینا چاہیں, ڈاکٹر سلمان ہمیں کوئی مشورہ دینا چاہیں تب بھی تو دے سکتے ہیں.
بالکل اشرف, یہاں پہ ہمارے اس نئے موجود ہیں, یہ مشورہ دینا چاہیں گے وہ مشورہ بھی قبول کیا جائے گا, ان کی خدمات بھی
مشورے پہ غور کیا جائے گا
اور خدمات بھی حتی الامکان قبول کی جائیں گی.
ماشاءاللہ, بہت بہت شکریہ ڈاکٹر سلمان, آپ نے وقت دیا, بہت اچھی معلومات آپ نے فراہم کی, اللہ آپ کو دنیا آخرت کی برکتیں عطا فرمائے. جی آگے بڑھتے ہیں, کال دیں.
میٹھی میٹھی نگرانی شروع کا بہت ہی پیارا سلسلہ, سبق آموز خبریں, جس طرح ابھی ابھی آپ چھوٹے بچوں کے حوالے سے فرما رہے ہیں, بہت پیارا مدنی پھول دے رہے ہیں کہ ان کی پہنچ میں جو ایسی چیزیں جو ان کی پہنچ میں مدنی منوں کی پہنچ میں نہیں ہونی چاہیے تو ان کو بچا کر رکھنا چاہیے. میرا بھی اتفاق ہوا ہے, جس طرح کچن کے اندر سرکہ یوز ہوتا ہے تو محسوس تو وہ نہیں ہوتا کہ سرکہ دکھنے میں پانی کی طرح محسوس ہوتا ہے, سرکہ اگر استعمال کرتے ہیں تو اس سے بچا جائے. آج کل مچھر کا موسم ہے, مچھر مار آئل وغیرہ پڑے ہوتے ہیں, تیزاب پڑے ہوتے ہیں, اور واش روم کے اندر استعمال ہونے والی کچھ ایسی اشیاء ہوتی ہیں کیمیکلز وغیرہ, یہ بچوں کی پہنچ سے دور رکھا جائے, ورنہ خدا نہ خواستہ اگر ان کے ہاتھ میں آ گیا تو بہت بڑا حادثہ ہو سکتا ہے. اس پہ بھی کچھ مدنی پھول عطا فرما دیجیے.
آپ نے بہت ڈیٹیل میں, کہ میں ڈیٹیل میں تو عرض کر چکا تھا لیکن آپ نے بھی ایک اچھی توجہ دلائی ہے کہ آج کل مچھر مارنے کی دوائیں بھی اور اس طرح کی سرکہ وغیرہ بھی, اب سرکہ بھی بچہ پی جائے تو بچہ سرکہ کہاں سے افورڈ کر سکے گا. باتیں آپ نے بھی اچھی کی ہیں ماشاء اللہ, اللہ کرے کہ ہم ان تمام تر چیزوں کو سمجھنے میں کامیاب ہوں اور عملی طور پر ہم اسے اپنے گھر میں اس کو نافذ بھی کر پائیں. آگے بڑھتے ہیں, صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ٹاپک ہے ہمارا سوشل میڈیا. یہ سوشل میڈیا کے یقیناً فوائد تو اپنی جگہ پر ہیں مگر اس کے نقصانات بھی کم نہیں ہیں, اور یہ کس طرح ہمارے زندگیوں میں اس کی وجہ سے پرابلمز کریٹ ہو رہے ہیں, آئیے اس پر ایک آپ رپورٹ سنتے ہیں.
سوشل میڈیا سماجی اور معاشرتی طور پر لوگوں کو ایک دوسرے سے مزید دور کر رہا ہے. تحقیقی مطالعہ, सोशल मीडिया ने हमारे लिए जहां अपने प्यारों के साथ हर वक्त रابطے में रहना पहले से कहीं ज्यादा आसान बना दिया है, वहीं इस नई टेक्नोलॉजी ने हर वक्त हर किसी से जुड़े रहने की अपनी सलाहियत के साथ सामाजिक तौर पर हकीकी ताल्लुकात को भारी धचका भी पहुंचाया है। सोशल मीडिया एक ऐसी दुनिया है कि जहां आप किसी की जिंदगी में और दूसरे आपकी जिंदगी में सिर्फ लफ्जी पैगामात या सौती पैगामात के जरिए मौजूद रहते हैं, लेकिन हकीकी तौर पर आप लोगों से मिलने से दूर होते जा रहे हैं। एक हालिया आलमी सतह की तहकीक में इंकिशाफ हुआ है कि ऑनलाइन रابطے रखने और मुस्तकिल रابطے में रहने की इस नई सलाहियत की वजह से सोशल मीडिया सारिफीन माजी की निस्बत सामाजिक तौर पर बहुत कम आमने सामने बातचीत कर रहे हैं और मुमकिन है कि ये तर्ज अमल लोगों को सामाजिक तौर पर एक दूसरे से दूर रहने की वजह बन रहा हो। तहकीक में मुहक्किकीन ने पता लगाया कि एक तिहाई सोशल मीडिया सारिफीन अपने वालिदैन से 31%, अपनी शरीक हयात से 23%, अपने बच्चों से 33% और अपने दोस्तों से 35% आमने सामने कम गुफ्तगु करते हैं, क्योंकि बहुत सी बातें सोशल मीडिया मैसेजेस और पैगामात के जरिए करते हैं, जबकि घर में रहते हुए भी वो अक्सर सोशल मीडिया पर मसरूफ रहने के सबब अपने प्यारों से गुफ्तगू नहीं कर पाते।
सोशल मीडिया या सामाजिक रابطے की समझिएगा एक वेबसाइट, सोशल वेबसाइट के सामाजिक रابطہ। अब ये सामाजिक रابطے के लिए ये आया तो सही मैदान में, लेकिन हकीकत देखिए इसे फिजिकली रابطوں से दूर कर दिया। जो पहले हम एक दूसरे से मिलते थे, बात करते थे, वो खत्म हो गया। अब औलाद भी बहुत सारी बातें सामने आकर नहीं करती, वालिद भी और वालिदैन, जो दो एक वालिदैन अपनी औलाद के साथ, तो इसमें एक फायदा ये है कि बाज बातें ऐसी होती हैं जो बाद वक्त सामने नहीं हो पा रही होती, और सामने करने बैठे तो वक्त बहुत लगता है। ये है कि जो बात पैगाम के जरिए 5 मिनट में हो जाती है, तो वो अगर बैठ के बात करें तो उसमें घंटा 1.5 घंटा निकल जाता है। अच्छा, बाजों का देता है कि जाएं तो मुलाकात हो या ना हो इसका पता नहीं होता। अच्छा, मैसेज कर दिया तो जब उनको फुर्सत मिलेगी या जब देखेंगे तो हमारा पैगाम पहुंच जाएगा। तो ये प्लस तो ज़रूर हैं, लेकिन इसका ये मतलब हरगिज़ नहीं है कि हम एक दूसरे से मिलना छोड़ दें, वालिदैन से औलाद ना मिले, औलाद वालिदैन औलाद से दूर हो जाएं, ये नहीं है। यानी जो फिजिकली तौर पर पर्सनली तौर पर मिलने के जो फवाइद हैं उसको नज़रअंदाज नहीं किया जा सकता। स्पेशली ये जो रिश्तेदारी, ख़ानदान और एक माशरती तौर पर जो चीज़ें होती हैं, तो ये ना हो कि ये सोशल डिस्टेंसेस, एक तो कोरोना ने सोशल डिस्टेंसेस की हवा चला दी ना, लेकिन सोशल मीडिया के प्लेटफॉर्म ने तो वैसे सोशल डिस्टेंसेस करवा दिए और एक दूसरे से हमें काफ़ी दूर कर दिया है। बहुत सारे मतलब के यूँ मिलने जुलने के, पहले लोग इयादत के लिए जाया करते थे, अब मैसेज के जरिए इयादत हो गई। पहले लोग ताज़ियत के लिए जाया करते थे, अब मैसेज के जरिए ताज़ियत हो गई। पहले लोग दावतों वगैरह की, मुबारकबाद वगैरह के सिलसिले में मिल लिया करते थे, अब मैसेजेस के जरिए काम चल जाता है। पहले टेलीफोन के जरिए, टेलीफोन के जरिए भी लोग इतना वो नहीं करते थे, अब उठेगा नहीं उठेगा, डायरेक्टली बात करने में और मैसेज छोड़ दिया, हम छुट्टे पड़े हम लोग अभी। तो ये एक फासले पैदा हुए तो हैं, इसका आप भी इनकार नहीं करेंगे। हर चीज़ अपने इत्तेदाल के साथ अच्छी लगती है, बैलेंस के साथ अच्छी लगती है, कि ऐसा भी ना कर दें कि जो एक इस्लाम और दीन की एक पैगाम है, खूबसूरत सा आपस के मिल मिलाप के ताल्लुक से यादतें, यादत ताज़ियत और खुशी गमी के ताल्लुक एक दूसरे से मिलजुल कर जो काम किया जाता है, गम बांटने के ताल्लुक से, गम खारी के ताल्लुक से, खैर खाई के ताल्लुक से जो मिलजुल कर काम किया जा सकता है, ऐसा ना हो कि ये सोशल मीडिया, ये कोरोना तो अल्लाह ने चाहे तो चले ही जाएगा आदमी तो कल, अल्लाह इसको जल्दी फारिग करे और जल्दी ये निकल जाए यहाँ से, लेकिन ये सोशल डिस्टेंसेस ऐसा ना हो जाए कि हमारे दिलों को भी दूर कर दे। कहते हैं कि एक कहने को कहा जाता है कि जो नज़रों से दूर होता है वो दिलों से भी दूर हो जाता है, तो ऐसा भी नज़रों से दूर ना हो कि दिलों से ही दूर हो जाए। इसी तरह इस सोशल प्लेटफॉर्म के जरिए एक बहुत ही आफत यह है कि लोग इसको बेस बनाकर नफरत और मतलब कि एक अजीब और गरीब किस्म का मवाद शेयर करते हैं। इस पर भी एक हमारे पर रिपोर्ट है, आइए देखते हैं।
سوشل میڈیا نفرت انگیز مواد سے بھر چکا ہے تحقیقی جائزہ۔ سوشل میڈیا صارفین کو دنیا کے کسی بھی طرح کے میڈیا سے زیادہ آزادی حاصل ہے اور ہر شخص اپنے پلیٹ فارم سے اپنی مثبت یا منفی رائے بنا روک ٹوک دے سکتا ہے۔ اسی وجہ سے سوشل میڈیا پر ہر طرح کے مواد کی بھرمار ہے، وہ مواد چاہے تحریری شکل میں ہو، ویڈیوز ہوں یا آواز کی صورت میں ہو۔ ایک تازہ تحقیقی جائزے میں یہ انکشاف کیا گیا ہے، اس وقت سوشل میڈیا نفرت انگیز مواد سے بھر چکا ہے۔ سوشل میڈیا کے صارفین ایک دوسرے سے اختلافات کا برملا اظہار کرتے ہیں۔ تحقیق میں اس حوالے سے 300 سوالات کے موصول ہونے والے 200 جوابات کو دیکھا گیا، جبکہ سوشل میڈیا کے متعدد اکاؤنٹس پر موجود مواد کا بھی جائزہ لیا گیا۔ سوشل پلیٹ فارمز پر صارفین کو بہت وسیع پیمانے پر شیئرنگ اور پوسٹ کرنے کی آزادی ہے۔ لوگ بے خوف اور بہت آسانی سے اپنے مخالفین کو ٹارگٹ کرتے ہیں، وہ اس کے لیے جھوٹے پروپیگنڈا کا بھی سہارا لیتے ہیں، اور جیسا کہ سوشل میڈیا پر ہر طرح کا طبقہ موجود ہے، لہٰذا بعض شر پسند عناصر بھی ان پلیٹ فارمز کو اپنے مقاصد کے لیے استعمال کرتے ہیں۔ اس کے علاوہ سوشل میڈیا صارفین ہر طرح کے مواد اور ہر طرح کے موضوع کو زیر بحث لانے میں مشغول رہتے ہیں۔ سوشل میڈیا پر کچھ لوگ جان بوجھ کر ایسا مواد اور ایسے موضوعات کو پھیلاتے ہیں جو نہ صرف لوگوں کی دل آزاری کا باعث بنتا ہے بلکہ اشتعال انگیزی کا بھی سبب بنتا ہے۔ کچھ بے باک افراد سوشل میڈیا کے ذریعے ان کوششوں میں لگے رہتے ہیں کہ معاشرے میں فتنہ انگیزی پھیلائی جا سکے۔ ابھی تک سوشل میڈیا کے مواد کے حوالے سے کوئی خاص قوانین اور ضابطہ اخلاق نہیں ہیں، جس کا لوگ فائدہ اٹھاتے ہیں اور غیر قانونی اور غیر مہذب سرگرمیوں میں شامل ہو جاتے ہیں۔
پاکستان میں ہونے والی سماجی تبدیلی، لمحہ فکریہ۔ پاکستان میں جس طرح وقوع پذیر ہوتی ماحولیاتی تبدیلی اثر انداز ہو رہی ہے، اسی طرح سماجی تبدیلی بھی معاشرے کو متاثر کر رہی ہے۔ سماجی تبدیلی نہ صرف خاندانی نظام کو بلکہ اس سے بہت آگے قومی تہذیب، قومی نظریات، قومی یکجہتی، قومی تنظیم، قومی ثقافت، قومی سوچ اور قومی افکار کو سخت متاثر کر رہی ہے، جبکہ یہ سماجی تبدیلی ملکی افراد پر انفرادی طور پر بھی اثر انداز ہو رہی ہے۔ وطن عزیز کے علاوہ دنیا بھر کے کئی ممالک میں اس وقت وہاں کا خاندانی نظام تہذیب اور ثقافت ٹوٹ پھوٹ اور تنزلی کا شکار ہے۔ یہ بات کلی طور پر غلط بھی نہیں ہے کہ نظریات، ثقافت اور معاشرتی اقدار سماج میں مختلف انداز کے رویوں کو تشکیل دینے میں اہم کردار ادا کرتے ہیں۔ قومی تہذیب و تمدن کو نقصان پہنچنے کی ایک اور وجہ موجودہ ڈیجیٹل سماجی روابط کا نیٹ ورک یعنی سوشل میڈیا بھی ہے۔
تو یہ جو آپ نے ابھی رپورٹ دیکھی تھی کہ آزادی اظہار رائے کی آزادی، اظہار رائے کی آزادی ہر ایک کی اپنی ایک حدود و قیودات ہوتی ہیں، اس کو کہتے ہیں کہ فریڈم وتھ لمیٹیشن۔ آزادی ہوتی ہے مگر ایک حد کے اندر ہوتی ہے۔ آپ کو اس طرح کی کوئی آزادی نہیں ہوگی کہ جس سے دوسروں کی حق تلفی ہوتی ہو، دوسروں کی دل آزاریاں ہوتی ہوں، دوسروں کے آپ مطلب کہ ان کے جذبات کو مجروح کرتے ہوں، تو ایسی یہ تو کوئی مطلب وہ نہیں ہوتا۔ اب یہ جو سوشل میڈیا کے ساتھ کے ذریعے جو چیزیں ہو رہی ہوتی ہیں، اس میں بعض اوقات پیچھے پتہ ہی نہیں چلتا کہ ہے کون، اور وہ مطلب کہ جیسے ابھی آپ نے ایک رپورٹ میں سنا کہ فتنہ پھیلانے والی باقاعدہ یہ حساب کتاب بنایا جاتا ہے، کیا پتہ کہ کوئی وت پیڈ فتنہ پھیلانے کا ایک ونگ بنا دیا جائے کہ بھائی ان کو پیسے دیں، یہ فتنے پھیلاتے رہیں گے، یہ اپنے پیجز بناتے رہیں گے، مختلف ناموں سے بناتے رہیں گے اور آپس میں لڑائی جھگڑا کرواتے رہیں گے۔ اب یہاں تحقیق کا تو ذہن ہے نہیں نا، حالانکہ واضح طور پر ایک روایت جس کا خلاصہ یہ ہے کہ کسی شخص کے جھوٹا ہونے کے لیے اتنا کافی ہے کہ سنی سنائی بات آگے کر دے۔ تو یہاں تو ہمارے پاس تو تحقیق کا تو کوئی ہے ہی نہیں، آپ کے پاس آتی ہے اور آپ آگے فارورڈ کر دیتے ہیں، یا ایک فیک آئی ڈی کے ساتھ ایک فیک پیج بنا لیا جاتا ہے۔ خود ہمارے جیسے مجھے میرا پتا ہے، اب ہیں یا نہیں یہ پتا نہیں، ماضی میں تو تھے کہ میرے اپنے پیجز بنائے گئے، حالانکہ میرا ایک سوشل میڈیا کا پیج ہے جو کہ ہمارا سوشل میڈیا کا ڈپارٹمنٹ اس کو رن کر رہا ہوتا ہے، جس پر ہم میری ویڈیوز یا اور کچھ چیزیں دعوت اسلامی کی چیزیں دیکھ رہے ہیں۔ امید سنا کا اپنا پیج ہے فیس بک کا پہ، لیکن اس کے علاوہ اور بھی پیجز بن لیے جاتے ہیں۔ ایسا تو ہے نہیں کہ میرا پیج میں ہی بنا سکتا ہوں، میرے علاوہ کوئی میرا پیج نہیں بنا سکتا، تو میرے نام سے اور بھی پیج بن جائیں گے۔ اچھا اس طرح کسی اور کے نام سے مرد عورت کا نام دے کر پیچھے مرد کام کر رہا ہوگا، مرد کا نام دے کر پیچھے عورت کام کر رہی ہوگی، کوئی مطلب کہ اور دے گا کچھ پیچھے اور ہوگا، تو پتہ تو نہیں نا پردے کے، وہ اسی کو پردے کے پیچھے کیا پتہ، وہ صاف چپتے بھی نہیں، سامنے آتے بھی نہیں، تو پھر وہ کیا 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 دے دے۔ پھر اس طرح نفرتیں، تہذیب، ثقافتیں، آپس کی کمیونٹی وائز جھگڑے، فساد، فتنے دنیا میں یہ برپا ہو رہے अगर कोई खुदा ना खास्ता आपके पास ऐसी कोई पोस्ट आ जाती है, ऐसी कोई खबर आ जाती है, तो हर पोस्ट हर खबर पर भरोसा थोड़ी कर लिया जाएगा। जैसे हम नॉर्मली एज ए दावत इस्लामी प्लेटफॉर्म हम अर्ज करते हैं कि आपको कोई भी हमारा पोस्ट मिलती है, क्योंकि यहाँ तो कंप्यूटर पर बैठ कर पोस्ट बनाने में देर नहीं लगती। बिल्कुल जैसा अभी स्क्रीन पर आप जो देख रहे हैं कि पीछे ये बैकग्राउंड है, ये लिखा हुआ है, मैं नजारा आ रहा हूँ, या मदनी चैनल का लोगो बना हुआ है, सेम पोस्ट बन जाएगी और आपको नीचे बिल्कुल लिखा होगा सोशल मीडिया दावत इस्लामी, तो फला फला मेरे पेज, अमील सुन्नत वगैरह जो भी होगा ये सब होगा, मगर वो हमारा नहीं होगा, बन जाता है। जैसे मतलब पहले वो जाली, जब जाली नोटें बन जाती हैं, फेक करेंसी निकल आती है, जाली करेंसी निकल आती है, तो ये पेज बनने में कितनी देर लगेगी। और ये व्हाट्सअप के जरिए, दीगर प्लेटफॉर्म के जरिए इसको वायरल कर दिया गया और हमने कहा ओहो दावत इस्लाम ने ये ऐलान कर दिया। इसलिए हम कहते हैं कि जब भी कोई ऐसी पोस्ट व्हाट्सअप के जरिए, इसके अलावा दीगर जराए के जरिए, आप दावत इस्लामी के ऑफिशियल फेसबुक पेज पर आए, ऑफिशियल हमारे जो ट्विटर का जो अकाउंट है उस पर आए, ऑफिशियल पर आए, है ऑफिशियल पर आए, वहां आकर आप देखें, मदनी चैनल है, मदनी चैनल की स्क्रीन है, आप इस पर देखें, मदनी चैनल पर तो कुछ भी नहीं है, ऐसे इनके ऑफिशियल पेज पर तो ऐसा कोई अनाउंस नहीं है, तो फिर आप उस पर भरोसा ना करें। ये मेरी आपसे दरखास्त है, चाहे वो किसी हम में से किसी भी जिम्मेदार के या हमारे शेख तरीकत अमीर सुन्नत के नाम पर हो, क्योंकि इसके जरिए भी फितने फैलाए गए हैं, इसके जरिए भी गलत खबरें चलाए गए। जी हाँ बिल्कुल, हमारे नाम से, दावत इस्लामी के नाम से, अमीर सुन्नत के, अमीर सुन्नत के नाम करके, अमीर सुन्नत का फरमान करके, अमीर सुन्नत की तस्वीर के साथ ऐसी पोस्टें चलाई गई हैं जिसका हकीकत से कोई ताल्लुक नहीं होता। अब ये जो भी होते हैं उनको सबको खुदा से डरना चाहिए, अल्लाह का खौफ दिन में रखना, जिसमें तोहमत, बोहतान, झूठ, दिल आजारी, हक तलफी, अल्लाह उसके रसूल की सख्त नाफरमानियां, इसमें इशायत फाहिशा बहुत बड़ा एक टॉपिक आता है कि मतलब एक ऐसी बात की इशायत करना जो बिल्कुल फाहशी पर और बुराई पर मबनी है, बेहयाई पर मबनी है, इसको फैलाना, इसको आम करना, इस पर तो कुरान करीम में वईद है, कुरान करीम ने इसकी मजम्मत की इशायत फाहिशा की, मगर लोग कर रहे होते हैं, अजीब व गरीब किस्म की मूवीज बना रहे हो, अजीब व गरीब किस्म की वो मीम्स बना रहे होते हैं, जो पिछले दिनों पता चला, अजीब व गरीब किस्म की चीजें कर रहे होते हैं, शर्म नबी, खौफ खुदा, ये भी नहीं वो भी नहीं। एक मुसलमान से कैसे तस्वर किया जाएगा कि वो किसी के बारे में झूठी खबर बयान कर देगा। आपको अगर मिली है कोई खबर किसी के बारे में, मिली है मुझे मेरे कैमरामैन के बारे में कोई चीज पता चलेगी, पोस्ट आ जाएगा, तो क्या मैं उसको वायरल कर दूंगा कि नहीं? अगर अव्वल तो यह कि रेलिवेंट है या नहीं है, मुझे क्यों पता चला और मुझे इसकी तहकी की जरूरत है क्यों, पहले तो यह सवाल। दोबारा आएगा अगर करनी है तो भी मैं डायरेक्ट उनसे बात करूंगा कि हुजूर आपकी ये पोस्ट मेरे पास आई है, आपकी खबर मेरे पास आई है, इसमें किस कदर सदाकत है, किस कदर हकीकत है। अच्छा वो कहते हैं हकीकत है, तब भी क्या मुझे इसको आम करने की इजाजत देगी, क्या इसको मैं वायरल करने की मुझे इजाजत मिलेगी? या अगर बहुत ज्यादा ये होगा कि जो एक रेलिवेंट और अथोराइज पर्सनैलिटी होगी, मैं सिर्फ उस तक पहुंचाऊंगा? जरूरी है कि हर बात नाम लेकर और मतलब कि उसके पूरे वो अफसाने और उसके पूरे कारनामे में मीडिया पर आकर बयान करूं, मैं टीवी पर आकर बयान करूं, मैं फेसबुक पर आकर बयान करूं, मैं अपने पेज पर बयान करूं? और जराए क्या, जो जराए हैं उनकी एथेंटिकेशन किया, उनकी अपनी रिलायबिलिटी किया, उनकी अपनी क्रेडिबिलिटी किया? नथिंग। कोई अदल, कोई इंसाफ, कोई अखलाक की तकाजे, कोई मैनर्स, ये तो कोई इजहार राय की आजादी का ये तो कोई मतलब नहीं होता ना कि मतलब मेरे अपने हाथ हिलाने में मैं आजाद हूं, मैं अपने हाथ को हिलाने, लेकिन जहां आपकी नाक शुरू होगी वहां तो मैं हाथ नहीं हिलाऊंगा ना, वहां मेरी हाथ खत्म हो जाएगी। हदीस पाक में आता है बदतरीन सूद मुसलमान की इज्जत में दस अंदाजी करना है। बदतरीन सूद कहा गया हदीस में इसको, मुसलमान की एक अपनी हुरमत है, मुसलमान की एक अपनी इज्जत है, तो ये तो नहीं करना चाहिए। इस तरह की जो भी चीजें हो रही हैं सोशल मीडिया के जरिए या मीडिया के जरिए, पेपर मीडिया के जरिए, तहरीरी तौर पर, वीडियोस के तौर पर, पीछे से आवाज के तौर पर, नहीं, अगर कोई हकीकत भी खुदा ना खास्ता किसी की है कि उसका कोई ऐब, कोई बहुत बड़ा जुर्म आपके सामने आ गया, तो अब उसकी शरई रहनुमाई तो लें कि आया इसको इस तरह सबके सामने वायरल करना, इसकी शरीयत ने इजाजत दी है क्या, मुझ पर वाजिब किया शरीयत ने कि तुम करो? ہاں شریعت نے اگر واجب کیا ہے کہ تم اس کا اس نام کے ساتھ اس کام کے ساتھ تم چرچا کرو اور اس کو عام کرو اس کو پھیلاؤ, اگر شریعت آپ پر واجب کرتی ہے تو ایک الگ ہے, مگر آپ پر واجب ہے اس کا فیصلہ کون کرے گا؟ تو اس کو سمجھتے ہیں وہ علماء ہیں, عاشقان رسول علماء, مفتیان کرام, ان سے رابطہ کریں گے نا بھائی. آپ وکیل سے پوچھیں گے قانون کے بارے میں, جج بچائے گا اپنے ججمنٹ کے بارے میں, اسی طرح ڈاکٹر بتائے گا ڈیزیز کے بارے میں. ہر ایک ہے نا, آپ اپنی بیماری کا خود ہی تو دوائی نہیں نکال لیتے, اپنے کیس کی خود ہی تو سیکشن نہیں نکال لیتے, اپنی چیزوں خود ہی تو ڈیسیجن نہیں لے لیتے, بلڈنگ خود ہی تو نہیں کھڑی کر دیتے. آپ کو آرکیٹیکٹ بتائے گا, بلڈر بتائے گا, اسٹیل ڈیزائنر بتائے گا, ہر ایک کے ایک ماہر ہیں. شریعت کے احکام ہمیں بتانے کے لیے یہ عاشقان رسول علماء ہیں, مفتیان کرام ہیں, ان سے آپ نے پوچھنا ہے, اپنی تحریروں کو ان سے انڈوس کرانا ہے. آپ اگر کوئی تحریر لکھتے ہیں تو آپ کو اس بات کا ڈر ہوتا ہے کہ تحریر کوئی ملکی قانون کے خلاف نہ آ جائے, کوئی انٹرنیشنل لاس کے خلاف نہ آ جائے, کوئی میڈیا کے قانون کے خلاف میری تحریر نہ آ جائے کہ مجھ پر ایکشن ہو جائے گا. تو ہم اس کے جو ماہرین ہوتے ہیں ان کو بتا دیتے ہیں, بھائی دیکھو اس میں کوئی ایسی بات تو نہیں ہے, میں کو بولنے جاؤں گا تو ایسا تو وہ جملہ نہیں ہے کہ مجھ پر کوئی ایسا مقدمہ آ جائے اور میری پکڑ ہو جائے. ان تمام تر چیزوں کے بارے میں ہم ان کے ماہرین سے پوچھتے ہیں. کیا ہم اس معاملے میں پوچھتے ہیں کہ میں جو بولنے لکھنے اور رپورٹ کرنے کے لیے جا رہا ہوں یا میں جو بیان کرنے کے لیے جا رہا ہوں یہ مجھے اس کی اللہ اور اس کے رسول نے اجازت دی ہے یہ نہیں دی, شریعت مجھے اس بات کی اجازت دیتی نہیں دی, کہیں میں ناجائز تو نہیں کر جاؤں گا, گناہ تو نہیں کر جاؤں گا. ہو سکتا ہے کہ ایسے کئی آپ اور ہم سے چیزیں ہوتی ہوں گی, اللہ آپ کے ہم سب کے گناہ معاف فرمائے, کہ دنیا کا قانون شاید ہمیں نہ پکڑ پائے اس معاملے میں کہ کوئی لا نہ آتا ہو, لیکن اللہ اور اس کے رسول کے جو قوانین ہیں اگر اس کی پکڑ میں ہم آتے ہیں کہ جس کو قرآن نے منع کیا, حدیث سے منع آیا, اسلام شریعت میں جس کی ممانعت آئی ہے منع کر دیا گیا, اگر خدا نہ کرے وہ کام کرتے ہیں تو اگر دنیا سے فور ایگزامپل بچ بھی گئے, قبر آخرت میں کیا کریں گے؟ اللہ کے حضور کھڑا کیا گیا اور ہم سے فرمایا گیا کہ بتاؤ تم نے یہ بات کیوں کی, ثبوت, تو کیا ہم یوں باتیں کر لیں گے؟ نہیں ہو سکے. اس لیے یہ کوئی مذاق نہیں ہے کہ آپ بولے کہ مجھے کوئی جانتا پہچانتا نہیں ہو, میں سوشل میڈیا پر یوں ڈال دوں, واٹس ایپ پر یوں ڈال دوں, فلاں تحریر یوں ڈال دوں, کسی کو پتہ ہی نہیں چلے گا. اللہ دیکھ رہا ہے, وہ سمیع ہے, وہ بصیر ہے, اس کی شان و علیم بذات صدور, وہ دلوں میں آنے والے خیالات کو جانتا ہے, روز جزا کا مالک ہے. مسلمان کو ڈرنا چاہیے, اللہ سے ڈرنا چاہیے, اس کے حبیب صلی اللہ علیہ وسلم سے اس کو حیا آنی چاہیے, اور اس کے پیارے حبیب ہمارے پیارے آقا اللہ کے آخری نبی محمد عربی صلی اللہ تعالی علیہ وسلم جس طرح مسلمان کی حرمت بیان کی ہے, کعبے کو تو دیکھ کر ارشاد فرمایا کہ ایک مومن کی حرمت, ایک مسلمان کی حرمت, اس کی عزت تو اس سے بڑھ کر ہے. مسلمان کی مسلمان پر جان مال اور عزت یہ حرام ہے, نہ حق اس کی جان لے سکتا ہے نہ مال میں, نہ اس کی عزت میں, نہ حق دس اندازی کر سکتا ہے, اس کی اجازت نہیں ہے. آج شاید ہم کو دنیا کا ہو سکتا ہے کئی چیزوں میں قانون نہ پکڑتا ہو, لیکن قرآن و حدیث میں قانون موجود ہیں, اسلام و دین و فقہ میں جو قانون موجود ہے اس کو سمجھنے کی ضرورت ہے. میں ہمدردی کر رہا ہوں نا, جو بھی اس طرح میڈیا پر ہیں, سوشل میڈیا پر ہیں, الیکٹرانک میڈیا پر ہیں, ویب میڈیا پر ہیں, پیپر میڈیا پر ہیں, نارملی ہیں, آپس میں بیٹھے ہوئے کوئی کام کر رہے ہیں نہیں ہے, میں آپ کے ساتھ ہمدردی کر رہا ہوں نا, اور تو کچھ نہیں کر رہا, کسی کا نام تو نہیں لے رہا, کسی کی پہچان تو بیان نہیں کر رہا, میں ایک جنرل ٹاپک پر ڈسکس کر رہا ہوں جو واقعی ہے. اور ایک ہماری پرابلم ہے, ہم جو پبلکلی عوام ہیں کہ ہمیں بھی ان چیزوں میں مزہ آ رہا ہوتا ہے, ہم بھی سوچ رہے ہوتے سنو اور ارے بھائی ہاں بھائی کیا ہاں کیا کیا ایویڈینس ہے, کیا شرعی ثبوت ہے؟ کچھ نہیں, بات کر دینی ہے اس کے بعد پتا. ہمارے یہاں تو ایسا ہے کہ بس چل گئی بات, دو چار چھ دن تک ہو ہوتا ہے, اس کے بعد سب بھول جاتے ہیں. دو چار چھ دن کی ہمارے یہاں ایشو کی جو ایکسپائری ڈیٹ ہے زیادہ تر دو چار چھ دن ہے, وہ بہت بڑا ایشو تو پھر چند دن چلو کوئی لے کر چل گیا, کیونکہ ہر تھوڑے دنوں کے بعد ایک نیا ایشو آ جاتا ہے اور اس میں جو کچھ پیچھے کہا گیا جو وہ محفوظ ہو گیا نا, پیپروں پر, ویڈیوز پر, موبائلوں میں محفوظ ہو جاتا ہے. تو ہمیں اللہ سے ڈرنا چاہیے. اے ایمان والو, اللہ سے ڈرو جیسا کہ اسے ڈرنے کا حق ہے, نہ مرنا مگر مسلمان. تو ہر ہم میں سے ہر ایک اپنی طاقت بھر قدرت بھر اپنے رب سے ڈرے اور اللہ کی نافرمانی سے بچے. اللہ مجھے بھی محفوظ رکھے, اللہ آپ کو محفوظ رکھے. اجازت دیجئے, صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.